Uccello falsa, uccello falsa, uccello falsa, uccello
falsa.
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 Uccello falsa.
यसपटक दशैंमा घर जाँदा मैले ढाक्रेहरूको अनुहारमा देश देखे, उनीहरूको जीवनमै देश भेटे, सत्य हो नढाँटी भनेको उनीहरूको सानो ढाकरमै देश देखे। बाटामा ढाक्रे दाईहरूले सोधे, भाइ देश कस्तो छ? मैले उनीहरूकै ढाकर पछि झुन्डेको केही पकाउँदा कमेरो माटोले टाल्नु पर्ने सिलिबरे भाँडो देखाउँदै भने, दाई देश तपाईँको भाँडो जस्तो छ। उनीहरूले निधार खुम्च्याएर भने, भाइ देश त टिस लाग्दो पो रहेछ। उनीहरूले ढिँडो ओडाल्दै गर्दा मजुवा बिसौनीमा सोधे, भाइ देशको रूप कस्तो छ? मैले टारी खेततिर देखाउँदै भने, ऊ त्यही सिमाना सर्दै सर्दै आएको पल्ला गाउँको जिम्मवालले मिचेको सत्य होला दाई देश तपाईँकै गहिरी खेत जस्तो छ। उनीहरूले निधार खुम्च्याएर भने, भाइ देश त दुःख लाग्दो पो रहेछ। साउको घर नेर पुगेर ढाक्रे दाईहरूले भारीलाई टेको दिँदै सोधे, भाइ देशले पनि ऋण खान्छ? मैले व्यथा सुनाए, दाई देशले खाएको ऋणले हाम्रो घर दलान नै बन्दकी छ रे। हाम्रो घर दलान मात्र होइन, तारे भीर पनि डुब्छ रे। ढाक्रे दाईहरू रिसले तातेर भने, भाइ देश त पोल्दो पो रहेछ। मैले उनीहरूको अनुहारमा हेरे, चिउँडोबाट दुखिरहेको देश तप्प तप्प बगिरहेको थियो। उनीहरूले मलाई हेरिरहेका थिए, म उनीहरूलाई हेरिरहेको थिएँ। यसपटक दशैंमा घर जाँदा कवि मातृका पोखरेलको यो कवितासँगै उज्यालो फल्चामा तपाईँलाई स्वागत छ। आज सोमबार उज्यालो फल्चा लिएर आएको छु म मिलन तिमिल सिन्हा, साथमा हुनुहुन्छ प्राविधिक साथी मनोज विष्ट। उज्यालो अघि नै भइसक्यो, तपाईँ अघि नै उठेर बिहानी काम धन्दामा जुट्नु भएको छ। हिजो आज चिसो बढेको छ, तैपनि नियमित रूपमा पहिलेकै जस्तै समयमा उठ्ने बानी छ सबैको। अहिले पनि कोही भान्सामा हुनुहोला, कोही मर्निङ वाकमा, कोही गाडीमा, कोही बाटोमा जहाँ हुनुहुन्छ उज्यालो फल्चामा तपाईँलाई फेरि पनि एकपटक हार्दिक स्वागत छ। आज पनि यो बिहान तपाईँलाई काम लाग्ने विभिन्न सामग्री समेटेर आएका छौं। आजको हाम्रो पाहुना गीत गाउन सिपालु धादिङकी एकजना बहिनी हुनुहुन्छ।
बितिरायो मलाई यो संसार मा बोके तिम्रो कठिन परिस्थिति आए पनि तिमीले।
हाम्रो स्वास्थ्यमा फूड पोइजनिङ र बस्ने उपायको विषयमा कुराकानी गर्छौ।
खाना पछाडि एउटा किसिमको पानी खाइरहेको हुन्छ, त्यो पानी पनि सफा छ कि छैन भनेर त्यो पनि विचार गर्नु पर्यो। त्यसमा चाहिँ विभिन्न किसिमका ब्याक्टेरियाहरू अहिले चाहिँ एकदम मोस्ट कमनली पाइनेहरू कोलिफर्म ब्याक्टेरियाहरू भन्छौँ, त्यस्तै मिल्क प्रोडक्टहरूमा पनि त्यो यो चाहिँ हुन सक्छ।
साथमा इतिहासमा आज, मिडियामा आज लगायतका नियमित स्तम्भ छँदैछन्। अनि उज्यालो फल्चा मार्फत तपाईँलाई केही भन्नु छ भने, समसामयिक विषयमा अथवा उज्यालोको अरू कार्यक्रम र फल्चाको विषयमा केही भन्नु छ भने उज्यालोको फेसबुक र ट्विटरमा लेख्नुहोस्, हामी कार्यक्रमको अन्त्यमा प्रस्तुत गर्छौ। हरेक दिन काठमाडौँमा 90 मेगाहर्जसँगै उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com पनि उज्यालो फल्चा सुन्न सक्नुहुन्छ। यस्तै देशभरका 2 दर्जन भन्दा धेरै रेडियो स्टेशनबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। उज्यालो फल्चाको शुरूआतमा सधैँ झैं इतिहासलाई फर्केर हेरौं।
इतिहासमा आज,
आज 2076 साल कार्तिक 4 गते सोमबार, सन 2019 अक्टोबर 21 तारीक, आजको दिन नेपाली र विश्वका अरू ठाउँमा भएका केही घटनाक्रम यस्ता छन्। अक्टोबर 21 स्वीडेनका आविष्कारक अल्फ्रेड नोबेलको जन्म जयन्ती हो। सन 1833 स्वीडेनमा जन्मेका उनले आविष्कार गरेका मध्येमा विस्फोटक पदार्थ डाइनामाइट सबैभन्दा प्रख्यात छ। उनले आफूले कमाएको सम्पत्ति आफ्ना उत्तराधिकारीलाई दिएनन्, यसको अक्षयकोष स्थापना गरे। यी अक्षयकोषबाट विज्ञान, साहित्य र विश्व शान्तिमा योगदान पुर्याउने व्यक्ति वा संस्थालाई सम्मान गर्ने व्यवस्था मिलाइयो र यो पुरस्कारलाई नोबेल पुरस्कार भनिन्छ। यो विश्वको सर्वोच्च पुरस्कार हो। सन 1774 को अक्टोबर 21 इंग्लैंड को टाउनटोन शहर र मसाचुसेट्स लिबर्टी अर्थात स्वतंत्रता शब्द लेखिएको झण्डा पहिलोपटक फरफराइएको थियो। संयुक्त राज्य अमेरिका में भएको बेलायती शासन विरूद्ध यो झण्डा उचालिएको थियो। सन् 1854 आधुनिक नर्सिङका संस्थापक फ्लोरेन्स नाइटिङ्गेलको 38 नर्सहरूको समूहसहित रसियामा भएको क्राइमिनियम युद्धमा घाइते सैनिकको उपचारको लागि पठाइएको थियो। सन् 1953 1856 रसियामा सैन्य संघर्ष भएको थियो, जसले फ्रान्स बेलायत तुर्क साम्राज्य र सर्डिनियामा गठबन्धन गर्ने अवसर रूसले गुमाएको थियो। सन् 1945 आजकै दिन फ्रान्सका महिलाहरूले पहिलो पटक भोट हाल्ने अधिकार पाएका थिए। संयुक्त राष्ट्रसंघले सन् 1948 परमाणु हतियार नष्ट गर्ने रसियाको प्रस्ताव स्वीकार गरेको थियो। र सन् 2013 नोबेल शान्ति पुरस्कार विजेता महिला तथा शिक्षा अधिकार कर्मी मलाला युसुफाजालाई क्यानाडाको संसदले क्यानाडाको नागरिकता दिने निर्णय गरेको थियो। यो थियो इतिहासमा आजका दिन भएका मुख्य घटना। अब एउटा गीत सुनौ।
ढल 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 काउली नानी सिरिमा सिरबन्दी ढल 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 काउली नानी सिरिमा सिरबन्दी
सिरबन्दी मा जडी देउ नही राग मोतीले सिरबन्दी मा जडी देउ नही राग मोतीले
ढल काउली नानी सिरिमा सिरबन्दीले ढल काउली नानी ओहो जन खोला माया तल तलै झर्छ जन खोला माया तल तलै झर्छ
मलाई लाल नम्मती डोली ल्याउनु पर्छ
माया मात्र होइन तिमलाई सुनै सुनै छाउँछु तल 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 काउली नानी लाउरे फुली नाच्छ तल 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 काउली नानी लाउरे फुली नाच्छ
लाउरे फुली मात्र हो राखै त पाते बोलाके लाउरे फुली मात्र हो राखै त पाते
बोलाके तल काउली नानी सिरेमा सिरबन्दीले तल काउली नानी जीरे मातिर बंदी ले बैसा झर्छ खेल्दा रहै
माया
जुलुम पर्छ बैसा झर्छ खेल्दा रहै माया अब खायो बाघले बाख्रो छेकर काटी काटी लर 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 काउली नानी लड़के जवान मैथिल लर 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 काउली नानी लड़के जवान मैथिल सिरबन्दीले धर काउली नानी सिरेमा सिर
हाम्रो स्वास्थ्य
फूड पोइजनिङ खानपिनको हेल्थ चेकराईबाट हुने स्वास्थ्य समस्या हो। असुरक्षित खानेकुरा निलेको वा कुनै पेय पदार्थ पिएको केही क्षणमा वा घण्टाभित्रै पेट दुख्ने वा कोकी लाग्ने झाडा पखाला र बान्ता समेत हुँदै शरीर शिथिल र कमजोर बन्छ। अनि फूड पोइजनिङ कसरी हुन्छ, यसमा के कुरामा ध्यान दिनुपर्छ भनेर साथी बिनानी उपानेले जनरल फिजिसियन डाक्टर परशुराम घिमिरेसँग कुराकानी गर्नु भएको छ।
स्वागत छ डाक्टर उज्यालो फल्साको हाम्रो स्वास्थ्यमा।
हजुर धन्यवाद। हजुर,
यो सिजनमा फूड पोइजनिङ हुन्छ भनेर आइरहेको छ डाक्टर, अब के यो सिजन नै हो फूड पोइजनिङ हुनको लागि?
फूड पोइजनिङको लागि चाहिँ सिजन भन्दा पनि मान्छेले के खाना खान्छ, कसरी खानाहरूलाई पचाउने कुराहरू कसरी हुन्छ हाम्रो शरीरमा, त्यसपछि पाचन क्रियाका क्रियाकलापहरू, यस्तो कुराहरू चाहिँ बढी म्याटर गर्छ सिजनल भन्दा पनि मान्छेले खाने खानेकुराहरू र आफ्नो स्वास्थ्यका अन्य कुराहरूमा ध्यान नदिँदाखेरि हुने कुराहरू हो।
कस्तो खाना खायो भने चाहिँ फूड पोइजनिङ हुने हो?
फूड पोइजनिङ भनेर हाम्रो शरीरले पचाउन नसक्ने खानेकुराहरू, पहिलो पर्दा हामीले यसरी बुझ्नु पर्यो कि खाना खाएको खानेकुराहरू हाम्रो मुखबाटै चाहिँ पाचन प्रक्रियाहरू शुरू हुन्छ, के खानेकुराहरू, त्यसपछि पेटमा जान्छ, हामीले देख्ने स्टोमक भन्छौँ पेटमा, त्यहाँ पाचनको प्रक्रियाहरू हुन्छ, त्यसपछि त्यहाँ जुसहरूले गर्दा पाचन प्रक्रिया शुरू हुन्छ, त्यसपछि अझै तल गएपछि इन्टेस्टाइन हुन्छ, त्यसमा पनि पाचनका क्रियाकलापहरू हुन्छन्, त्यसभन्दा पछाडि चाहिँ एब्जर्प्सन हुन्छ, हामीले खाएको खानेकुराहरू पचाइसकेपछि हाम्रो शरीरले लिने प्रक्रियाहरू, त्यो प्रक्रियाहरूमा गडबडी आयो भने नि फूड पोइजनिङ हुने हो।
अब यो धेरैजनाको बुझाइ छ कि बाहिर खाना खाँदाखेरि, बाहिर बनेको खानेकुरा खाँदा चाहिँ फूड पोइजनिङ हुन्छ भनेर, यो कतिसम्म साँचो रहेछ?
अब अहिले मैले चाहिँ भन्नुपर्दाखेरि मैले पनि कतिपय ठाउँमा यस्तो कुराहरू रिकमेन्ड गर्छु, घरमै पाएको कुराहरू, एकदम पूर्ण रूपमा पाएको कुराहरू, त्यसपछि आफैले तयार पारेको अथवा चाहिँ अर्ग्यानिक कुराहरू खानुहोस् भनेर भन्छु। बाहिर भएकै कुराहरू चाहिँ सबै कुराहरूले पोइजनिङ गराउँछन् भनेर त भन्न सकिँदैन। जस्तै कस्तो हुन सक्छ भनेदेखि, कोही मान्छे एक ठाउँबाट अर्को ठाउँमा जाँदाखेरि त्यो ठाउँको इन्भाइरोमेन्टल सुइटेबिलिटी नहुँदाखेरि अथवा चाहिँ आफ्नो शरीरले त्यही ठाउँको कुराहरू खान नसक्दाखेरि, आफूले खाइरहेको कुराहरूभन्दा बाहिरको कुराहरू खाँदाखेरि आफ्नो स्वास्थ्यमा गडबडी अथवा फूड पोइजनिङ हुन सक्ने कुराहरू चाहिँ हुन्छन्। तर यही भनेर यही नै फूडले यसरी नै गराउँछ भन्ने चाहिँ हुँदैन। तर जुन फूडमा टक्सिन हुन्छ, टक्सिन रिलेटेड फूडहरू हुन्छन्, त्यस्ता फूडहरू पनि पाइन्छन् हाम्रो हामीले खाइरहेको खानेकुराहरूमा, त्यो टक्सिन रिलेटेड फूडहरू खाँदाखेरि चाहिँ फूड पोइजनिङ हुन्छ।
टक्सिन भनेको चाहिँ के लाग्छ?
टक्सिन भनेको चाहिँ फूडमा अथवा हामीले खाइसकेपछि त्यो कुराहरूलाई हाम्रो शरीरलाई खराब गर्ने तत्त्व हुन्छ फूडहरूमा, त्यो नै टक्सिन हो।
यो चाहिँ अब खानेकुरामा पाक्ने बित्तिकै हुने हो कि, अब पटक पटक तताउँदा पनि अब टक्सिन हुन्छ भनिन्छ, कसरी हुने हो?
अब खानेकुरा त पहिलो कुरा त यसरी बुझ्नु पर्यो कि खानेकुराहरू पूर्ण रूपमा पाकेको हुनुपर्छ, जुनसुकै फूड पनि होस् त्यसमा चाहिँ हामीले एटलिस्ट 100 डिग्री सेन्टिग्रेडको टेम्परेचरमा पाकिसकेपछि हामीले त्यसमा भएका खराब किसिमका ब्याक्टेरियाहरू मर्ने र हामीलाई चाहिने कुराहरू चाहिँ लिन सक्ने किसिमको फूड हुन्छ भनेर भनि सकिन्छ। र त्यसै गरी हामीले फूड प्रिजर्भेटिभ युज गर्छौँ भने हामीले अहिले कतिपय बजारमा कति सामानहरू पाइन्छ जसमा चाहिँ एक्स्ट्रा प्रिजर्भेटिभहरू युज गरिएको हुन्छ, कहिलेकाहीँ हामीले विज्ञापनमा पनि सुन्छौँ, विज्ञापनमा लेखिएको हुन्छ कि फूड प्रिजर्भेटिभ युज नगरिएको अथवा चाहिँ नि फ्रिज नगरिएको कुराहरू भनेर सुनिएको हुन्छ। कतिपय फूडहरूमा चाहिँ फ्रिज गरेर राख्दाखेरि हामीले जुन रेफ्रिजरेटर युज गर्छौँ त्यस्तो युज गर्दाखेरि पनि त्यहाँ चाहिँ टक्सिन मेरेर त्यो फूडमा पाकिसकेको फूडमा चाहिँ टक्सिन अटोमेटिकल्ली बन्ने प्रक्रियाहरू पनि हुन्छ। त्यस्ता किसिमका फूडहरू खाँदाखेरि चाहिँ मानिसमा आउन सक्ने किसिमकाहरू फूड पोइजनिङ, त्यसले गर्दाखेरि मान्छेलाई वाकवाकी लाग्ने, त्यसपछि दिशा लाग्ने, त्यसपछि अनायास ज्वरो आउन सक्ने, पेट दुख्ने, त्यस्ता कुराहरू हुन्छन्।
धेरैजनाले घरभन्दा बाहिरको खानामा नै फूड पोइजनिङ हुन्छ भन्नुहुन्छ, होइन घरमा नै बनाइएको भनौँ अथवा बनाएको खाना खाँदा चाहिँ नहुने रहेछ?
मैले त्यसरी त भन्न सकिँदैन किनकि घरमा बनेको कुराहरू पनि हामीले आफैले सफा कुरा राख्न सकिएन, त्यसपछि हामीले खानेकुराहरूमा हातहरू राम्रोसँग धोइएन, त्यस्तो कुराहरू पनि गर्न सकिएन, आफ्नो सरसफाइको कुराहरू गर्न सकिएन भने त्यसपछि पनि हामीलाई चाहिँ त्यही फूड पोइजनिङको कुराहरू सेम फूड खाँदाखेरि पनि हुन्छ। तर जेनरली हामीले के बुझ्नुपर्छ भने बाहिर कुनै बेलामा हामी पार्टी अथवा केही ठाउँमा कुनै ठाउँमा गइरहेका थियौँ, चार पाँचजनालाई नै एउटै फूड खाँदाखेरि सबैलाई उस्तै किसिमको सिम्टम्सहरू आयो, त्यसपछि सेम किसिमको प्रेजेन्टेसन गरेर अब डक्टरको अथवा चिकित्सकको सल्लाह लिनुपर्ने अवस्था आयो भने त्यस्तो किसिमलाई चाहिँ हामीले स्पेसली फूड पोइजनिङ भनेर भन्न सक्छौँ।
यसमा चाहिँ अब खाना खाँदाखेरि भनौँ अथवा खाना बनाउँदाखेरि यति बेला जति पनि हामीलाई सुनेर बसिरहनु भएको छ, होइन, उहाँहरूले चाहिँ के कुरामा ध्यान दिनुपर्छ?
पहिलो एक नम्बर कुरा भन्दा त सरसफाइको कुराहरू हुन सक्छन्। सरसफाइको कुरामा हामीले सबै कुरा सरसफाई गर्नु पर्यो, आफ्नो हातदेखि लिएर खानेकुरा खाना पकाउने भाँडोदेखि लिएर त्यसपछि जे कुरामा खाना खाइन्छ त्यो कुराहरू पनि सबै कुरालाई एकदम राम्रोसँग सफा गरिएको हुनु पर्यो, एकदम प्रोपर पानीले। त्यो हामीले त कस्तोसम्म पनि हुनसक्छ भने हामीले जुन पानी खाइरहेको हुन्छौँ खाना पछाडि एउटा किसिमको पानी खाइरहेको हुन्छ त्यो पानी पनि सफा छ कि छैन भनेर त्यो पनि विचार गर्नु पर्यो। त्यसमा चाहिँ विभिन्न किसिमका ब्याक्टेरियाहरू अहिले चाहिँ एकदम मोस्ट कमनली पाइनेहरू कोलिफर्म ब्याक्टेरियाहरू भन्छौँ, त्यस्तै मिल्क प्रडक्टहरूमा पनि यो चाहिँ हुनसक्छ। त्यस्तो किसिमको ब्याक्टेरिया फ्री भएको कुराहरू खान सकियो भनेदेखि त्यसबाट चाहिँ हामीले घरमा बनेको होस् अथवा चाहिँ बाहिर बनेको होस् जुनसुकै फुडबाट पनि हामी अलिकति त्यो किसिमको सिम्टम्सबाट मुक्त हुन सक्छौँ।
कतिपय डाक्टर साहबहरूले नि भन्ने गर्नुभएको छ होइन, खाना बनाएर फ्रिजमा राख्ने त्यसलाई निकालेर तताउँदा पनि फुड पोइजनिङ हुन्छ भनेर, यो कतिसम्म साँचो होला?
यसलाई अब यसै गरी भनेर त हामी चाहिँ के विश्वास गर्छौँ भने इभिडेन्स बेस्ड मेडिसिन भन्छौँ हामीले। हरेक कुराको चाहिँ हामीसँग चाहिँ केही कुरा चाहिँ इभिडेन्स हुनुपर्छ, हामीसँग त्यसको चाहिँ हुनुपर्छ भन्ने हामीले त्यस्तो किसिमको बिलिभ गर्छौँ। र फ्रिज गरिसकेको फुडमा चाहिँ अटोमेटिकली टक्सिन रिलेटेड अथवा टक्सिन प्रडक्सन हुन सक्ने, किनकि कोल्डको कुराले गर्दाखेरि कतिपय ब्याक्टेरियाहरूको नि उत्पादन हुन सक्ने र कतिपय ब्याक्टेरियाहरू मर्ने पनि हुन सक्ने सम्भावना चाहिँ रहन्छ। त्यसपछि पनि गरिएको खानेकुराहरूलाई एउटा सर्टेन टाइमभन्दा बाहिर गइसकेको कुरामा फुड रिलेटेड टक्सिन अथवा फुड रिलेटेड अरू कुराहरू हुन सक्ने कुराहरू चाहिँ हामीले देखेका छौँ, तर यसमा अब कतिपय सत्यता छ भनेर चाहिँ स्टडी नै भइसकेको कुराहरू चाहिँ छैन, हामीले जुन कुरा बिलिभ गर्छौँ।
जसलाई फुड पोइजनिङ भइसकेका छ भनौँ भइरहेछ अहिले होइन, उहाँहरूलाई चाहिँ अब कसरी उपचार गर्न सकिन्छ?
पहिलो कुरा त कुन किसिमको फुडले गर्दाखेरि उहाँलाई भएको छ, त्यसपछि के कस्ता सिम्टम्सहरू उहाँले प्रेजेन्ट गर्नुभएको छ। सिम्टम्सहरू भन्दाखेरि उहाँहरूलाई वाकवाकी लाग्न सक्ने, पेट दुख्ने, त्यसपछि खाद्य नलीमा दुखाइका कुराहरू हुनसक्ने, त्यसपछि हामीले डायरियल डिजिज भन्छौँ, डायरिया रिलेटेड डिजिजहरू जस्तो जसले चाहिँ एकदमै पखाला लाग्ने किसिमका रोगहरू ल्याउन सक्छन्, त्यसपछि पानीको शून्यता हुँदै जान्छ बिरामीमा, त्यस्ता किसिमका सिम्टम्सहरू लिएर आइसकेपछि कति लेभलमा चाहिँ बिरामीमा डिहाइड्रेसनको लेभल छ भनेर हामीले लेभल चेक गर्छौँ, त्यसपछि त्यो लेभलको आधारमा बिरामीलाई हस्पिटलको निड अथवा चाहिँ डाक्टरको चिकित्सकको चाहिँ निड हुन सक्ने अवस्थाहरूलाई हामीले पहिले हेरिसकेपछि कतिपय बिरामीहरूलाई ल सामान्य रूपमै ठिक छ भनेर इमर्जेन्सीमै अथवा ओपिडीमै हेरिसकेर घर पठाउने अवस्था रहन्छ भने, त्यसभन्दा पछिका बिरामीहरूलाई अलिकति सिम्टम्स सिभियरिटीको सिम्टम्स आधारमा अलि बढी किसिमको त्यस्तो देखियो भनेदेखि हामीले उहाँहरूलाई अस्पतालमा राखेर बेडमै राखेर उपचार गर्नुपर्ने पनि त्यस्तो समय पनि आउन सक्छ।
यदि समयमै उपचार गरिएन भने अब यसले जोखिम पनि त निम्त्याउँछ होला नि?
हजुर, अवश्य पनि जोखिमका कुराहरू गर्दाखेरि हामी सबभन्दा हामीले भनिहाल्यौँ फुड पोइजनिङ हुँदाखेरि हुन सक्ने कुराहरू भनेको डायरिया र भोमिटिङ नै हो, जसले गर्दाखेरि हाम्रो शरीरमा पानीको कमी हुनसक्छ र हामीले पानीको परिपूर्ति पनि यसरी गर्न सक्दैनौँ कि घरमै बसेर ल ठिक छ एउटा बिरामीलाई भोमिटिङ भइरहेछ तर पनि पानी खाइरहेछ भने त्यसले पनि फेरि पनि केही फाइदा गर्दैन। कसरी भने जति पानी खान सक्छ अथवा खान सक्दैन लिन सक्दैन त्यो अवस्थामा पनि फेरि उसले चाहिँ भोमिटिङ गर्न सक्ने र त्यो पानी जस्ता जस्तै बाहिर निस्किन सक्ने अथवा डायरिया भएर निस्किन सक्ने अवस्था रहन सक्छ। त्यसपछि सिभियर डिहाइड्रेसनमा गइसकेको बिरामी अथवा त्यस्तो किसिमको बिरामीहरू आउनुभयो भनेदेखि चाहिँ उहाँहरूलाई अस्पताल राखेर नसाबाट पानी दिएर अथवा पानी जन्ने कुराहरू जसलाई हामीले स्लाइन वाटर भन्छौँ त्यो दिएर त्यसपछि शरीरमा कति बेरसम्म त्यो फुड टक्सिन रहन्छ त्यो रहेको समयभन्दा बाहिर टक्सिन फ्री बनाइसकेपछि मात्र हामीले मुखबाट पानी खुवाएर अथवा मुखबाट चाहिँ खानेकुराहरू खुवाउन सक्ने अवस्था रहिसकेपछि मात्रै हामीले अस्पताल डिस्चार्ज गर्नुपर्ने अवस्था रहन्छ। र यदि सिभियर डिहाइड्रेसनमा रहेको बिरामी हुनुहुन्छ भनेदेखि सिभियर डिहाइड्रेसन भएको बिरामीले अब सामान्य किसिमका कामहरू गर्न नसक्नेदेखि लिएर उहाँहरूको मृत्यु पनि हुनसक्छ।
अब धेरै जोखिम हुने रहेछ होइन, अब उहाँहरूलाई अब यो खतराबाट मुक्त गराउनको लागि भनौँ अथवा जोगिनको लागि यति बेला जति पनि हामीलाई सुनेर बसिरहनु भएको छ उहाँहरूले जान्नै पर्ने के छ?
सबभन्दा पहिले त सरसफाइका कुराहरू भए, त्यसपछि खानेकुराहरू फास्ट फूडका कुराहरू, आज जेनेरेसनै फास्ट फूडको कुराहरू छन्, फास्ट फूडका कुराहरूलाई अलिकति कम गर्न सक्ने, त्यसपछि सफाईमा एकदम ध्यान दिन सक्ने, त्यो कुरा चाहिँ पर्सनल हाइजिनदेखि लिएर जुन ठाउँमा हामी खाइन्छ त्यो ठाउँको कतिको स्वस्थ छ त्यो ठाउँ, जुन होटेल अथवा आफ्नै किचन पनि कतिको सफाई छ त्यो कुरा पनि हामीले हेर्न सक्ने अथवा त्यसलाई सफाई राख्नलाई के कुराहरू अप्नाउन सकिन्छ त्यो कुराहरू अप्नाउन सकिने, त्यसपछि खाइसकेपछि गर्नुपर्ने कुराहरू जस्तो कि समयमा हामीले एउटा मान्छेको काम गर्ने क्यापेसिटीदेखि लिएर समयमा सुत्ने, त्यसपछि समयमा उठ्ने, समयमा अरू एक्सर्साइजका कुराहरू गर्न सक्ने कुराहरू गर्न सकियो, र एउटा सरकारी तवरमा पनि यो सेन्टरमा चाहिँ हामीले चेक गरिसकेका छौँ उहाँहरू चाहिँ यो ठाउँमा खान योग्य कुराहरू अथवा चाहिँ यस्तो कुराहरू भइसकेको सर्टिफिकेट गर्न सकिने अवस्था हाम्रो कन्ट्रीले गर्न सकेमा हामीले त्यो ठाउँमा गएर यो फुड रिलेटेड डिजिजबाट चाहिँ केही हदसम्म हामीले अलिकति मुक्ति पाउन सक्छौँ कि भन्ने जस्तो मलाई लाग्छ।
यहाँको महत्वपूर्ण समेत जानकारी हाम्रो लागि दिनुभयो, उज्यालो फल्साको हाम्रो स्वास्थ्यमा आएर कुराकानी गरिदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद।
हजुरहरूलाई पनि धेरै धेरै धन्यवाद, तपाईँको थ्रुबाट म सबै श्रोताबृन्दसम्म पुग्न सकेँ र धन्यवाद दिन चाहन्छु। थ्याङ्क यू।
उहाँ हुनुहुन्थ्यो जनरल फिजिसियन डाक्टर परशुराम घिमिरे, फूड पोइजनिङ र यसबाट बस्ने उपायको विषयमा कुराकानी गर्दै। तपाईँ उज्यालो फल्चा सुनिरहनु भएको छ, अहिले 7 बजे मीडिया माझ लिएर आउनेछौ।
नेपाल हृदय रोग निवारण प्रतिष्ठान ललितपुर शाखाको सूचना।
नेपाल हृदय रोग निवारण प्रतिष्ठान ललितपुर शाखाद्वारा संचालित ललितपुर हार्ट क्लिनिक पुलचोक ललितपुरमा मुटुरोग सम्बन्धी जनचेतनामूलक छलफल कार्यक्रम हरेक महिनाको अन्तिम शनिबार बिहान 9 बजेदेखि 11 बजेसम्म सञ्चालन भइरहेको छ। हृदय रोग सम्बन्धी स्वास्थ्य परीक्षण, ईसीजी, इकोकार्डियोग्राफी, हल्चर, सीआईएमटी, एबीपी, टीएमटी, अल्ट्रासाउण्ड, एक्सरे, फिजियोथेरापी, प्याथोलोजी ल्याब तथा फार्मेसी सेवाहरू सुलभ रूपमा उपलब्ध हुनुका साथै बाथ मुटु रोगका औषधिहरू निशुल्क उपलब्ध छ। सम्पर्क नम्बर 5534226, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 3 बजेदेखि 7 बजेसम्म। साथै यस प्रतिष्ठान रोटरी 3292 र नेपाल रेड क्रस सोसाइटीको सहकार्यमा ललितपुर रक्त संचार केन्द्र प्रतिष्ठानको भवन पुलचोकमा ब्लड बैंक 24 घण्टा सञ्चालन भइरहेको छ। सम्पर्क नम्बर 5527033।
नेपाल हृदय रोग निवारण प्रतिष्ठान ललितपुर शाखा पुलचोक, प्रतिष्ठानको सम्पर्क नम्बर 5534226, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 3 बजेदेखि 7 बजेसम्म। प्रशासन ल्याब 4 बजेदेखि 7 बजेसम्म। रक्त संचार केन्द्रको सम्पर्क नम्बर 5527033। 24 घण्टा सेवामा।
सपनाहरू पुरा हुने विश्वास हो, भविष्यको लगानी हो, मनको शान्ति हो, बचत आर्थिकको तन्त्रता हो, आत्मविश्वास हो, आत्मा सम्मान हो, सम्पन्न जीवन हो, बचत बचत गरौँ, बचत गरौँ, बचत गरौँ, बचत गरौँ।
धेरै छन् बचतका खुशीहरू, बचत गरौँ ग्लोबल आयरी बैंक, सबैका लागि बैंक।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेशन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42385 4238545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको 3rd फ्लोर।
माया फेरिम लाग्यो कि डबलको देख्छु, जनलाई सन्चो भएन कि डबल डबल देख्छु,
यो दसैँ तिहारमा
हरेक हप्ता दुईजनालाई
आइएमई गरेको रकमको डबल रकम,
हरेक महिना दुईजनालाई
आइएमई गरेको रकमको डबलको डबल,
र बम्परमा एकजनालाई आइएमई गरेको रकम
डबलको डबलको पनि डबल रकम।
साथै आइएमई पे बाट
अर्को आइएमई पे मा पैसा पठाउनलाई डबल रिवार्ड पोइन्ट,
खुसीलाई डबलको डबलको डबल गरौँ, आइएमई गरौँ।
सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
अहिले बिहानको 7 बज्यो।
यो समय करेन्ट मसला र करेन्टियाको हो।
करेन्ट मसला, स्वादको झट्का।
तपाई काठमाडौँमा उज्यालो रेडियो नेटवर्क सँगै विभिन्न रेडियो स्टेशनबाट एकसाथ प्रसारण भइरहेको बिहानी रेडियो पत्रिका उज्यालो फल्चा सुन्दै हुनुहुन्छ। उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट पनि यो कार्यक्रम सुन्न सकिन्छ। विदेशमा बस्ने साथीहरूले अहिले यसै गरी कार्यक्रम सुनिरहनु भएको छ। आजको कार्यक्रममा तपाईँसँगको कुराकानीमा छु म मिलन तिमिल सिन्हा र प्रविधिमा सहयोग गरिरहनु भएको छ साथी मनोज विष्टले। सबैभन्दा पहिले विकास निर्माणसँग सम्बन्धित खबर छ। देशकै पहिलो सड़क सुरुङ मार्ग र फ्लाइओभर निर्माणको काम आजदेखि थालनी हुँदैछ। आज दिउँसो 3 बजे प्रधानमन्त्री केपी शर्मा ओलीले नागढुङ्गा सिस्ने खोला सुरुङको शिलान्यास गर्दै हुनुहुन्छ। यससँगै पहिलो सड़क सुरुङ मार्ग निर्माणको औपचारिक थालनी हुने सड़क विभाग अन्तर्राष्ट्रिय सहयोग महाशाखाका प्रमुख अर्जुनजङ थापाले जानकारी दिनुभयो। सुरुङ मार्ग निर्माणको आजमा आन्दो कर्पोरेशनले जग्गा भाड़ामा लिएर क्याम्प निर्माण थालिसकेको छ। आजदेखि निर्माण थाल्दैछ। थापाले भन्नुभयो सुरुङ मार्गकै अङ्ग हुने गरी थुई फ्लाइओभर पनि निर्माण हुँदैछन्। नेपालमा फ्लाइओभर पनि पहिलो पटक निर्माण हुन लागेको हो। दुई फ्लाइओभर मध्ये एउटा अहिलेको सड़क ट्र्याकलाई अवरोध नपुगोस् भनेर कलंकी नागडुङ्गा सड़क खण्डको बल्लमुमा निर्माण गरिनेछ। यसले त्रिभुवन राजपथमा सवारी आवत जावतलाई सहज गर्नेछ। अर्को फ्लाइओभर भने नागडुङ्गा जोड्ने स्थानीय सड़कमा रहनेछ। यसले पनि सड़क ट्राफिक सहज बनाउन भूमिका खेल्ने विभागका अन्तर्राष्ट्रिय सहयोग महाशाखा प्रमुख थापाले जानकारी दिनुभयो। र नेपालमा पहाड़ी र हिमाली भूभाग धेरै भए पनि हालसम्म सड़क बनाउँदा सुरुङ मार्गको प्रयोग गरिएको छैन। यो नै पहिलो पटक हुन लागेको हो। सुरुङ मार्गको लागत रकम 16,69,60,00,000 रूपियाँ अनुमान गरिएको छ। यस्तै पृथ्वी राजमार्गको मुख्य कठिनाईका रूपमा रहेको नागढुङ्गा मुगलिन सड़क खण्ड विस्तार गरिने भएको छ। साविक 2 लेनमा रहेको सड़क अब 6 लेनसम्म विस्तार गर्ने तयारी छ। सड़क विभागका अनुसार यो सड़क खण्ड विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन डीपीआर र ड्रोइङ डिजाइन तयार भइसकेको छ भने वातावरणीय प्रभाव मूल्यांकन ईआईए स्वीकृतिको अन्तिम चरणमा रहेको छ। वातावरणीय प्रभाव मूल्यांकन स्वीकृति भइ नसक्दा थप प्रक्रिया अगाडि बढ़ाउन ढिलाइ भएको सड़क विभागले जनाएको छ। सड़क विभाग विकास सहायता कार्यान्वयन शाखाका प्रमुख अर्जुनजङ थापाले विश्व बैंकको सहयोगमा निर्माण गरिने यो सड़क खण्डको विस्तार कार्य आउँदो जनवरीदेखि शुरू गरिने जानकारी दिनुभयो। यो सड़क विस्तारका लागि निर्माण र विश्व बैंकसँगको ऋण सम्झौता एकैसाथ गरिने गरी प्रक्रिया अघि बढ़ाइएको र आउँदो वर्षको जूनसम्ममा निर्माण सम्झौता गरिने बताउँदै उहाँले भन्नुभयो जूनमा यी दुवै सम्झौता गरिए पनि त्यसअघि वातावरणीय प्रभाव मूल्यांकन प्रक्रिया ठेक्कापट्टाको बोलपत्र आह्वानको काम भने पूरा गरिनेछ। फेरि पनि विकास निर्माणसँग सम्बन्धित नै खबर छ। उत्तरी मकवानपुरको पर्यटकीय नगरी था नगरपालिकाले पर्यटकीय क्षेत्र सिम भन्ज्याङदेखि भीमफेदीसम्म केबल कार चलाउने तयारी गरेको छ। गएको मंगसिर महिनामा सकिएको सम्भाव्यता अध्ययनबाट सकारात्मक रिपोर्ट आएपछि नगरपालिका अहिले लगानीकर्ताको खोजीमा जुटिरहेको छ। गएको आर्थिक वर्षमा विशेषज्ञ टोलीबाट सम्भाव्यता अध्ययनबाट केबल कारको लम्बाई 4.8 किलोमिटर झन्डै 5 किलोमिटर हुने अनुमान गरिएको छ। काठमाडौँबाट प्राविधिकको टोली झिकाएर सम्भावित अध्ययन गर्दा प्राविधिक रूपमा केबल कार बनाउन सकिने रिपोर्ट आयो। अब हामी लगानीकर्ताको खोजीमा छौं। था नगरपालिकाका मेयर लभ शेरविष्टले भन्नुभयो यस वर्षभित्र लगानीकर्ता छनौट गरी अर्को वर्षदेखि काम नै शुरू गर्ने गरी तयारी गरेका छौं। उहाँका अनुसार सिम भन्ज्याङमा केबल कार सहितका व्यवस्थित होटल चिल्ड्रेन हाउस हिउँ घर र विभिन्न हिमालदेखि भारतको रक्सौलसम्म देखिने टावर पनि निर्माण गरिनेछ। एक संरचनादेखि अर्कोमा पुग्न बाटो बनाउँदा धेरै रूखहरू काट्ने पर्ने भएकाले रूख बचाउन स्काई ब्रिजहरू पनि बनाइने योजना छ। केवल कार सहित विभिन्न संरचना निर्माण गर्न झन्डै 3.5 अर्ब रूपियाँ लगानी लाग्ने अनुमान गरिएको छ। अब अर्को खबर छ। सरकारले तिहार लक्षित अनुगमनलाई तीव्रता दिएको छ। बजार अनुगमनको जिम्मा लिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गएको 5 दिनदेखि तिहार लक्षित अनुगमनलाई तीव्रता दिएको हो। विभागले तिहारका बेलामा बढ़ी खपत र माग हुने सामानमा मूल्य र गुणस्तरमा केन्द्रित भएर अनुगमनलाई तीव्रता दिएको जनाएको छ। विभागले पछिल्ला दिनमा बढ़ी बिक्री हुने भाइ मसला बिजुलीका सामान मिठाई पसलको अनुगमनलाई बढ़ी प्राथमिकतामा राखेर अनुगमन गरेको छ। विभागका महानिर्देशक योगेन्द्र ले तिहारमा उपभोक्ताबाट बढ़ी माग हुने वस्तुलाई लक्षित गरेर हाल दैनिक 6-7 वटा फरक फरक टोली मार्फत उपत्यका विभिन्न ठाउँमा अनुगमन भइरहेको जानकारी दिनुभयो। विभागको अनुगमन टोलीले गएको बुधबारदेखि आइतबारसम्म तिहारको किनमेलका लागि बढ़ी उपभोक्ताको भीड़ लाग्ने न्यू रोड असन सुन्धारा आसपासका क्षेत्रमा बिजुली पसल भाई मसला पसलको अनुगमन गरेर जथाभावी मूल्य गर्ने व्यापारीलाई जरिवाना गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार विभागको टोलीले यस अवधिमा सुन्धारा आसपासका बिजुली पसलको अनुगमनका क्रममा मूल्य सूची नराख्ने एक दर्जन भन्दा धेरै इलेक्ट्रिकल्स पसललाई जरिवाना पनि गरेको छ। नेपालको 12 राष्ट्रिय जनगणना 2078 को लोगो सार्वजनिक भएको छ। केन्द्रीय तथ्याङ्क विभागले हिजो 12 जनगणनाको मूल नारासहित लोगो सार्वजनिक गरेको हो। आउँदो 2078 जेठ 25 देखि असार 8 हुने जनगणना संघीय नेपालको पहिलो राष्ट्रिय जनगणना समेत हुनेछ। लोगोमा देशको संघीय संरचनाको मर्म र नागरिकको सहभागितालाई झल्काइएको केन्द्रीय तथ्याङ्क विभाग जनसंख्या शाखाका निर्देशक ढुण्डीराज नामिछानेले जानकारी दिनुभयो। लोगो सेतो रंगको पृष्ठभूमिमा शान्त हरियो अर्धवृत्ताकारभित्र विभिन्न चित्र अंकित गरी बनाएको छ। अर्धवृत्ताकारभित्र विभिन्न उमेर समूह तथा महिला पुरूषको सहभागितालाई जनाउने चित्र पनि राखिएको छ। लोगोमा संघीय नेपालको मानचित्र पनि सम्मेलन गराइएको छ। राष्ट्रिय जनगणना 2078 परीक्षण सर्वेक्षणका रूपमा नमूना जनगणना 2076 चैत महिनामा सञ्चालन गरिने भएको छ। विगतका जनगणनाहरूभन्दा आगामी 12 जनगणनामा केही नयाँ प्रयोग पनि गरिँदैछ। विगतमा जनगणनाको पूर्ण तथ्याङ्कहरू पपुलेसन मोनोग्राफ अफ नेपाल नाममा ठूल्ठूला तीनवटा थेलीमा निकालिन्थ्यो। सबै विषयमा तथ्याङ्क मोनोग्राफभित्र नै राखिन्थ्यो, तर यो जनगणनामा फरक विषयका तथ्याङ्कहरू छुट्याएर निकालिने भएको पनि तथ्याङ्क विभागले जनाएको छ। अब अर्को खबर छ, सवारी साधनले व्यस्त हुन्छ चोक नयाँ बानेश्वर, त्यहाँ पैदल यात्रुको चाप उत्तिकै हुन्छ, ट्राफिकले दुवैतिरको सवारी नरोकेसम्म पैदल यात्रुले कुर्नुपर्ने बाध्यता छ। यो समस्या अहिले मात्र नभई धेरै पहिलेदेखिको हो। सरकारले पटक पटक पुल बनाउने योजना ल्याए पनि बन्न सकेको छैन। बाटो काट्ने क्रममा पैदल यात्रुले हैरानी खेप्दै आएपछि तेस्रो पटकको योजनामा सड़क डिभिजन कार्यालय काठमाडौँले आकाशीय पुल निर्माण त थालेको छ, तर कामले भने तीव्रता पाउन सकेको छैन। पुल निर्माण सम्झौताको 7 महिना बित्दा पनि पुल बन्न नसक्दा पैदल यात्रु अझै बाटो पार गर्न साथी खेप्दै आएका छन्। आकाशी पुल निर्माणका लागि सड़क डिभिजन कार्यालय र प्राकृतिक पवनजीवीसँग 2075 चैत 25 गते सम्झौता भएको थियो। 4 करोड़ रूपियाँमा बन्न लागेको आकाशी पुल आउँदो पुष मसान्तसम्म सम्पन्न गर्नुपर्ने ठेक्का सम्झौता छ, तर अहिलेसम्म पुलका लागि पिलर पनि ठडिन सकेको छैन। बागमती नदीमा प्रति सेकेण्ड 40 लिटर पानीको बहाव बढ़ाउन करिब 2100 मिटर उचाएको शिवपुरीमा बाँध निर्माण कार्य अघि बढ़ाइएको छ। सुखयाममा पानीको बहाव बढ़ाउन सरकारले यस्तो योजना बनाएको हो। शिवपुरी नागार्जुन निकुञ्जको मध्यभाग धाप क्षेत्रमा वर्षा तथा जमीनबाट 8,50,000 घनमिटर पानी बाँधमा संकलन गरिनेछ। शहरी विकास मन्त्रालयले 2 वर्षभित्र सुखयाममा प्रति सेकेण्ड 40 र शिवरात्रि लगायत विशेष दिन प्रति सेकेण्ड 400 लिटर पानी बगाउने गरी बाँध निर्माण गर्न लागेको हो। बाँधको निर्माण भने आउँदो वैशाख सम्पन्न हुनेछ। सेवाग्राहीको सबैभन्दा बढ़ी चाप हुने मालपोत कार्यालय काभ्रे प्रविधि मैत्री बन्दै गएको छ। अनलाइन मार्फत सेवा दिइरहेको मालपोत कार्यालय काभ्रेले भू सेवा केन्द्र मार्फत सेवा प्रवाह शुरू गरेको छ। संघीय सरकारले 14 मालपोत कार्यालयमा भू सेवा केन्द्र मार्फत सेवा दिइरहेकोमा काभ्रे पनि छनौट भएको छ। काभ्रेका प्रमुख मालपोत अधिकृत शालिग्राम आचार्यले भू सेवा केन्द्र मार्फत काम हुँदा सेवाग्राहीलाई सहज भएको बताउनुभयो। सेवाग्राहीलाई छिटो सेवा सुविधा र सहजताका लागि भू सेवा केन्द्रको अवधारणा अनुसार काभ्रेबाट सेवा दिइरहेको पनि उहाँले बताउनु भएको छ। जापानी रंगमंचमा पुतलीको प्रयोग निकै पुरानो मानिन्छ। विभिन्न माध्यमबाट बनेका पुतलीहरूको ताल र संगीतको तालमा कथा वाचन गरिने यो शैली यति बेला किर्तिपुरमा अभ्यास भइरहेको छ। जापानी रंगकर्मी इरिना सजी कहिले कपड़ाको पुतली उठाउँछिन्, कहिले काठ र कागजका, उनी पुतलीलाई नै पात्र बनाएर तिनका लय ताल र गति सिकाइरहेकी छिन्। नेपाली थिएटरका लागि नौलो फर्म मानिने पुतली प्रस्तुतिलाई जापानी थिएटरको सहकार्यमा थिएटर मल कीर्तिपुरले कार्यशाला नै चलाइरहेको छ। जापानी पुतली थिएटरका अनुभवी निर्देशक सजीलाई साथ दिन जापानी कलाकारहरू एरी तोमोई, इजुआ रेई र मिया मोतो पनि कार्यशालामा सहभागी छन्, जहाँ 15 नेपाली रंगकर्मी तथा 10 बाल बालिका पुतली थिएटरको इतिहास, विभिन्न देशमा प्रचलित पुतली थिएटर तथा यसको समुदायसँगको सम्बन्धबारे छलफलसँगै पुतली अभ्यासमा व्यस्त भइरहेका छन्। तपाईँ उज्यालो फल्चा सुनिरहनु भएको छ। हामीसँग पत्र पत्रिकामा छापिएका सम्पादकीय लेखसँगै आजको बजार अनि आजको पाहुनासँगको कुराकानी बाँकी नै छ। अहिलेलाई एउटा मिठो गीत सुनौ।
गोजी मदाम छैन मेरो गोजी मदाम छैन, गोजी मदाम छैन मेरो गोजी मदाम छैन, कान्छीलाई घुम्न लैजाउँ कि भन्छु गोजी मदाम छैन, कान्छीलाई घुम्न लैजाउँ कि भन्छु गोजी मदाम छैन, चिठी त लेखे मयूरको पखले पठाउन थाम छैन, चिठी त लेखे मयूरको पखले पठाउन थाम छैन, कान्छीलाई घुम्न लैजाउँ कि भन्छु गोजी मदाम छैन, गोजीलाई घुम्न लैजाउ कि भन्छु गोजीमा दाम छैन
गोजीमा दाम छैन तिम्रो गोजीमा दाम छैन गोजीमा दाम छैन तिम्रो गोजीमा दाम छैन गोजीमा तुक्क नहुने मान्छे के पनि काम छैन गोजीमा तुक्क नहुने मान्छे के पनि काम छैन आउने झरी सकिएपछि खाने ओलेको आउने झरी सकिएपछि खाने ओलेको गोजीमा तुक्क नहुने मान्छे के खान कुर्नेको गोजीमा तुक्क नहुने मान्छे के खान कुर्नेको
पैसो भएन कान्छी कोही दिन देखौली सुनर चाँदी छपकै लाउली मखमल बटे कौली सुनर चाँदी छपकै लाउली मखमल बटे कौली गोजीमा दाम छैन मेरो गोजीमा दाम छैन कान्छीलाई घुम्न लैजाउ कि भन्छु गोजीमा दाम छैन कान्छीलाई घुम्न लैजाउ कि भन्छु गोजीमा दाम छैन मासुको दालमा जुहाली खाउला तिउनलाई तेल छैन हजारौं देखे तिमीलाई छोडी अरूमा दिल छैन हजारौं देखे तिमीलाई छोडी अरूमा दिल छैन गोजीमा दाम छैन मेरो गोजीमा दाम छैन कान्छीलाई घुम्न लैजाउ कि भन्छु गोजीमा दाम छैन कान्छीलाई घुम्न लैजाउ कि भन्छु गोजीमा दाम छैन
गोजीमा दाम छैन तिम्रो गोजीमा दाम छैन गोजीमा तुक्क नहुने मान्छे केही पनि काम छैन गोजीमा तुक्क नहुने मान्छे केही पनि काम छैन
लट्टैमा धागो धागोमा चङ्गा उड्यो नि सरला लट्टैमा धागो धागोमा चङ्गा उड्यो नि सरला भेटघाटै भयो सम्झना रह्यो मन भयो हरा भेटघाटै भयो सम्झना रह्यो मन भयो हरा भेटघाटै भयो सम्झना रह्यो मन भयो हरा
तपाईँ उज्यालो फल्चा सुनिरहनु भएको छ। अब आजका पत्र पत्रिकामा छापिएको सम्पादकीय र लेखको पालो आजको नयाँ पत्रिका दैनिक र नागरिक दैनिकले रौतहटका मोहम्मद आफ्ताब आलमलाई 12 वर्षपछि प्रहरीले बम विस्फोटको मा घाइते भएकालाई जीवितै इट्टा भट्टामा पोलेर डढाएको आरोपमा पक्राउ परेको र यसबाट आइरहेका विभिन्न प्रतिक्रियालाई समेटेर सम्पादकीय लेखेका छन्। नयाँ पत्रिका दैनिकले आलम प्रकरण घुम्ती बन्ला त शीर्षकमा सम्पादकीय छापिएको छ। आलम प्रकरणले राज्यमा दण्डहीनताको लामो परम्पराले विश्राम लिन खोजेको हो कि भन्ने सन्देश दिएको छ। अनि नागरिक दैनिकले चाहिँ आलम प्रकरणको विषयमा कांग्रेस सभापति शेरबहादुर देउवाले दिएको अभिव्यक्तिलाई आधार मानेर सम्पादकीय लेखेको छ र सम्पादकीयको शीर्षक छ अस्थिर अभिव्यक्ति। आलम प्रकरणले को पाठ के हो भने यस्ता विषयमा प्रतिक्रिया दिँदा गहिरेर विश्लेषण गर्नु आवश्यक हुन्छ। कांग्रेस जस्तो पुरानो दलका नेताको अभिव्यक्तिमा अस्थिरता देखिनु उचित हुँदैन। आजको नयाँ पत्रिका दैनिकमा रोशन जनकपुरीको लेख छापिएको छ गरीबी पुँजी र नोबेल पुरस्कार शीर्षकमा। बनर्जी एण्ड कम्पनीले जतिसुकै गरीबी घटाउने सिद्धान्तको चर्चा गरे पनि उनीहरूको सम्पूर्ण प्रयत्न एकपटक फेरि नाङ्गिँदै गएको साम्राज्यवादी पुँजीको राक्षसी अनुहारमाथि कसरी नयाँ मानवीय मुकुण्डो पहिर्याउने भन्ने नै हो भनेर लेखमा उल्लेख गरिएको छ। नागरिक दैनिकमा हीरा विश्वकर्माको लेख छापिएको छ निजामती विधेयकमा दलित शीर्षकमा। निर्वाचन आयोगको तथ्याङ्क अनुसार दलितको जनसंख्या 13.8 प्रतिशत छ भने निजामती सेवामा दलितका लागि के आधारमा 9% छुट्याइयो भनेर उहाँले प्रश्न उठाउनु भएको छ। नयाँ पत्रिका दैनिकमा रौतहट घटनाको सन्देश शीर्षकमा हेमन्त मल्ल जो अवकाश प्राप्त डीआईजी हुनुहुन्छ उहाँको लेख छापिएको छ। रौतहट घटना अनुसन्धानले राज्यप्रति सर्वसाधारणको विश्वास बढ़ाएको छ, यसले राज्यलाई कानूनी शासनतर्फ एक कदम अघि बढ़ाएको छ भनेर उहाँले उल्लेख गर्नुभएको छ। प्रारम्भिक चरणमा प्रहरीको कमजोरी भएकै छ, प्रहरीकै कमजोरीका कारण मुद्दा नचल्ने निर्णय सरकारी वकिलबाट भयो। जिल्लामा पछि गएका प्रहरी इन्चार्ज माथि धेरै दोष थोपर्न मिल्दैन, तर केही कमजोरी पक्कै छन्। महत्वपूर्ण कुरा के हो भने जाहेरी दिने महिलाको समेत गोली हानेर हत्या गरिएको छ, प्रहरीका लागि एउटा महत्वपूर्ण पाठ हुन सक्छ। प्रहरीमा राइट म्यान इन राइट प्लेस कति महत्वपूर्ण हुन्छ भन्ने यस घटनाले देखाएको छ। राम्रो प्रहरीलाई महत्वपूर्ण ठाउँमा नखटाउँदा यस्ता घटना भइरहन्छन्। निर्मला पन्त प्रकरण लगायत घटनाले पनि यसलाई थप पुष्टि गरिसकेको छ भनेर उहाँले लेखमा उल्लेख गर्नुभएको छ। आजको कान्तिपुर दैनिकले मल्लको मनोमानी शीर्षकमा सुदूरपश्चिम प्रदेश प्रमुख मोहनराज मल्लको विषयमा सम्पादकीय लेखिएको छ, अनि कान्तिपुर दैनिकमै डाक्टर अच्युत वाग्लेको लेख छापिएको छ अहम संस्थाहरूको साक्ष्य शीर्षकमा। देशले ठूलो भर्थेको अपेक्षा गरेका अहम महत्वका संस्थाहरू सरकार आफै राजनीतिक दल निजी गैर सरकारी संस्थाहरू सबैको साख ओह्रालो लागेको छ भनेर उहाँले लेखमा उल्लेख गर्नुभएको छ। अनि नेकपाका नेता जनार्दन शर्माको अर्को लेख छापिएको छ कान्तिपुर दैनिकमै हामीले सिक्नुपर्ने पाठ शीर्षकमा। व्यवस्था बदलिए पनि चाहे राजनीतिक नेतृत्व होस् या कर्मचारी तन्त्र सैनिक संगठन या अदालत सबैमा पुरानी संस्कार छ भनेर उहाँले लेखमा उल्लेख गर्नुभएको छ। अनि कान्तिपुर दैनिकमै टीकाराम भट्टराईको लेख छापिएको छ कानूनी शासनको सन्देश शीर्षकमा। कानूनको शासनलाई बलियो बनाउन सकियो भने लोकतन्त्र सुदृढ र जवाफदेही हुनेछ भनेर उहाँले उल्लेख गर्नुभएको छ। अनि उषा थपलियाको लेख छापिएको छ चर्चाभित्रका विवश कमलाहरू शीर्षकमा। बाल्यकालमै चर्चित बनाउने नाममा उनीहरूको शिक्षा स्वास्थ्य मनोविज्ञान लगायतका पक्षमा नकारात्मक असर पुग्ने गतिविधिहरू प्रत्युत्पादक हुन सक्छन्, त्यसमा ध्यान दिनुपर्छ भनेर धादिङकी 11 वर्षीय बालिका कमला घिमिरे जो चाहिँ यो युट्युब र सामाजिक सञ्जालमा चर्चित छन् दोहोरी गाएर उनको विषयमा, र यस्तै बाल बालिकाहरूलाई सानैमा चर्चित बनाउने नाममा उनीहरूको शिक्षा स्वास्थ्यमा असर पर्न सक्छ भन्ने विषय यो लेखमा उल्लेख गरिएको छ। आजको अन्नपूर्ण पोस्टले घर जग्गामा नियमन शीर्षकमा सम्पादकीय छापेको छ। अन्नपूर्ण पोस्टमै चीन नेपाल र रणनीतिक साझेदारी शीर्षकमा विनोद सिजापतिको लेख छापिएको छ। सिक्का प्रतिबद्धता तथा प्रस्तुत मार्गचित्र ग्रहण तथा व्यवस्थापन हामीले कसरी गर्छौं त्यही आधारले देशका निमित्त अवसर तथा चुनौती प्रदान गर्नेछ भनेर लेखमा उल्लेख गरिएको छ। आजको बजारमा सबैभन्दा पहिले तरकारी बजार। हिजोको तुलनामा केही तरकारीको भाउ घटेको छ, केहीको बढेको छ। कालीमाटीमा गोलभेडाको भाउ हिजोको तुलनामा झन्डै 16% बढेको छ। हिजो 90 रुपियाँ किलोमा कारोबार भइरहेको ठूलो गोलभेडा आज 105 रुपियाँ पुगेको छ। यस्तै भारतीय ठूलो गोलभेडा पनि हिजो 95 रुपियाँ रहेकोमा आज 105 रुपियाँ किलो छ। सानो गोलभेडा हिजो 65 रुपियाँ किलो रहेकोमा आज 85 रुपियाँ किलो पुगेको छ। अनि रातो आलु हिजो 73 रुपियाँ थियो आज 75 रुपियाँ पुगेको छ। भारतीय रातो आलु भने हिजोको जस्तै भाउमा कारोबार भइरहेको छ 55 रुपियाँ। अनि सुकेको प्याजको भाउ घट्न थालेको छ। हिजो सुकेको प्याज किलोको 95 रुपियाँ थियो आज 93 रुपियाँ छ। अनि बन्दाको भाउ उस्तै छ, हिजो जस्तै 65 रुपियाँ। स्थानीय काउली पनि हिजो जस्तै 105 रुपियाँ। सेतो मुला र हाइब्रिड रातो मुला हाइब्रिड सेतो मुला पनि हिजो जस्तै 55 रुपियाँ किलोमा कारोबार भइरहेको छ। अनि भन्टाको भाउ पनि बढेको छैन, घटबड भएको छैन, हिजो जस्तै 50 रुपियाँ किलोमा कारोबार भइरहेको छ। तने बोडी पनि हिजो जस्तै 125 रुपियाँ र मकै बोडी हिजो जस्तै 65 रुपियाँ किलोमा कारोबार भइरहेको छ। अनि घिउसिमीको भाउ पनि हिजो जस्तै 65 रुपियाँ छ। तिते करेलाको भाउ केही महँगो छ, हिजो जस्तै 105 रुपियाँ किलोमा कारोबार भइरहेको छ। लौकाको भाउ पनि औसतमा छ, हिजो जस्तै 65 रुपियाँ किलोमा कारोबार भइरहेको छ। अनि हरियो फर्सी हिजोको तुलनामा बढेको छ, हिजो 65 रुपियाँ थियो भने आज 75 रुपियाँ पुगेको छ। र भिन्डीको भाउ भने घटेको छ, हिजो 105 रुपियाँ किलोमा कारोबार भइरहेकोमा आज 95 रुपियाँमा कारोबार भइरहेको छ। तरकारीमा सबैभन्दा सस्तो इस्कुस देखिन्छ, इस्कुसको भाउ 35 रुपियाँ किलोमा कारोबार भइरहेको छ। यसबाहेक अरू धेरै तरकारीको भाउ चाहिँ योभन्दा पनि महँगो छ। अब पैसाको कुरा गरौं। अमेरिकी डलर एकको खरिदार आजको लागि 113.53 रुपियाँ र बिक्री दर 114.13 रुपियाँ तोकिएको छ। युरोपियन युरो एकको खरिदार 126.83 रुपियाँ र बिक्री दर 127.50 रुपियाँ। त्यसै गरी सिंगापुर डलर एकको खरिदार 83.21 रुपियाँ र बिक्री दर 83.65 रुपियाँ तोकिएको छ। साउदी अरब रियाल एकको खरिदार 30.27 रुपियाँ र बिक्री दर 30.43 रुपियाँ तोकिएको छ। कतारी रियाल एकको खरिदार 31.18 रुपियाँ बिक्री दर 31.35 रुपियाँ। युएई दिराम एकको खरिदार 30.91 रुपियाँ बिक्री दर 31.07 रुपियाँ। मलेसियन रिंगिट एकको खरिदार 27.12 रुपियाँ र बिक्री दर 27.26 रुपियाँ तोकिएको छ। साउथ कोरियन वोन 100 को खरिदार 9.63 रुपियाँ र बिक्री दर 9.68 रुपियाँ तोकिएको छ। कुवेती दिनार एकको खरिदार 373.89 रुपियाँ र बिक्री दर 375.87 रुपियाँ तथा बहराइन दिनार एकको खरिदार 301.15 रुपियाँ र बिक्री दर 302.74 रुपियाँ तोकिएको छ। अब फूलको कुरा गरौं। सरकारले 5 वर्षदेखि सयपत्री फूल आत्मनिर्भर कार्यक्रम सञ्चालन गर्दै आए पनि आयात रोक्न सकेको छैन। फूलमालाका लागि मात्र वार्षिक 20 करोड़ रुपियाँ बाहिरिने गरेको छ। स्वदेशी उत्पादनले बजार माग पूरा गर्न नसकेपछि यस वर्ष फूलका लागि ठूलो रकम बाहिरिएको हो। स्वदेशी उत्पादनले माग पूरा गर्न नसक्ने भएकै कारण यस वर्षको तिहारका लागि व्यवसायीले भारतबाट आयात 1 करोड़ बढ़ी मूल्य मरारको माला आयात गर्न लागेको छ। फुलरिकल्चर एसोसिएशन नेपालका अध्यक्ष कुमार कसोजु श्रेष्ठका अनुसार तिहारका लागि देशभर 25 लाख माला माग छ। माग अनुसार स्वदेशी उत्पादनले नपुग्ने हुँदा भारतबाट 2,50,000 सयपत्रीको माला आयात हुने श्रेष्ठले बताउनु भएको छ। अब अन्त्यमा शेयर बजार। गिरावटलाई निरन्तरता दिइरहेको शेयर बजारले हप्ताको पहिलो दिन पनि यही क्रमलाई पछ्याएको छ। लगातार ओह्रालो लागिरहेको बजारले कार्तिक महिनाको शुरूआत पनि गिरावटबाटै गरेको हो। पहिलो दिनको शेयर बजार मापक नेप्से परिसूचक 4 अंकले ओह्रालो लागेको छ भने कारोबार रकममा पनि गिरावट आएपछि लगानीकर्तामा निराशा छाएको छ। हिजो नेप्से परिसूचक 4.03 अंकले ओह्रालो लागेर 1,133.71 अंकमा पुगेर रोकिएको छ। यसै गरी क वर्गका कम्पनीको सेन्सिटिभ इन्डेक्स पनि 0.77 अंकले ओह्रालो लागेर 248.35 अंकमा पुगेको छ। समग्रमा पहिलो दिनको नेप्से 0.35% ओह्रालो लागेको छ भने सेन्सिटिभ इन्डेक्स पनि 0.31% ओह्रालो लागेको छ। शेयर बजारमा असोजको अन्तिम कारोबारमा नेप्सेमा सामान्य सुधार भए पनि कारोबार रकम भने अझै खस्केर बन्द भएको थियो। खबरको सिलसिला यति नै। आजका पाहुनासँग कुरा थाल्नु अघि अर्को एउटा गीत सुनौ।
आजका पाहुना
उज्यालो फल्चामा आज हाम्रो पाहुना एकजना सानी बहिनी हुनुहुन्छ. उहाँको नाम युसिका अरियाल. उमेर चाहिँ 13 वर्ष भयो. कक्षा 6 पढ्नुहुन्छ होइन त बहिनी? बहिनीलाई स्वागत छ.
धन्यवाद.
बहिनीलाई पढाइ सँगसँगै यो अतिरिक्त क्रियाकलाप भन्छ नि एक्स्ट्रा एक्टिभिटी के गर्न आउँछ?
डान्स, म्युजिक, गेम एन्ड स्पोर्ट.
ए गेम स्पोर्टमा के आउँछ? गेम के आउँछ स्पोर्ट?
त्यस्तै चुङ्गी अनि ब्याडमिन्टन, फुटबल त्यस्तै.
ए बहिनीलाई गीत गाउनु धेरै आउँछ अरे हो? के आउँछ त गीत? पछिल्ला सबै गीत धेरै आउँछ. ल सबैभन्दा पहिले एउटा कुनै गीत बहिनीलाई धेरै मन पर्ने एउटा गीत सुनौ, त्यसपछि फेरि कुरा गरौँ.
अब गीत गाउने?
एउटा गीत गाउँ नि त.
उसको आमा ठुलो रोग लागि मारे कि अरे सौतेनी आमाले खानै नदिने निकाल दिन अरे फोहर मारुल छ भोक भोकै इर्छ अनि लो पानी मान्छेलाई हेर्छ ठुलो ठुलो हिँडौँ पानी कसले देख्छ त्यो बालकको उसको वेदना भयो.
यो चाहिँ कसको गीत हो? कसले गाएको गीत? सरले सिकाउनु भएको तिमीलाई चाहिँ पुरै. अनि कस्तो कस्तो बेला गाउँछ स्कुलमा चाहिँ त्यो अरू एक्स्ट्रा एक्टिभिटी हुँदाखेरि गीत गाउने?
हप्तामा
एकचोटि गीत गाउने. ए डान्स पनि राम्रो गर्छ. डान्स गर्नु त अब हाम्रो रेडियोमा देखिँदैन, डान्स चाहिँ नगरौँ. आज गीत धेरै सुन्नु पर्यो. बहिनीले राम्रो गीत गाउनु सक्छ भन्ने सुनेर मैले बहिनीसँग कुरा गर्न आएको क्या. बहिनीको घर चाहिँ खास घर धादिङको सिद्धलेक होइन त. आज चाहिँ दसैँ मनाउन घर आएको बेला बहिनीको घरको छतमाथि बसेर मैले बहिनीसँग गफ गरेको. पढाइ कस्तो छ? पढाइ गीत सँगसँगै पढाइ पनि अगाडि बढाउँछौ?
बढाउँछु.
राम्रो छ पढाइ. गीत चाहिँ कसरी सिक्यो नि? कसरी गाउन जानेको गीत?
त्यस्तो त भन्दा नि त अरूले गाएको देखेर, टिभीमा गाएको देखेर
सुनेर
सिकेको.
अब अर्को एउटा गीत फेरि सुन्नु पर्यो.
अब त कुन गीत गाउने त मलाई नै थाहा छैन.
पछिल्लो आएको अब के छ बहिनीलाई? के मन पर्छ त्यही त्यही गायो नि भइगयो नि. ल सालको पात गायो नि भयो. पछिल्लो चोटि आएको अर्को के अरे?
आमाको गीत गाउँछु. नौ नौ महिना कोखमा राखी तिमीले बितिरायो मलाई यो संसारमा बोकी तिम्रो कठिन परिस्थिति आए पनि तिमीले हुन दिनौ आमा केही पनि कति कठिन परिस्थिति आए पनि तिमीले हुन दिनौ आमा केही पनि तिम्रो माया र ममता बा नसम्झिने छु जहिले तिम्रा भयो.
कति राम्रो. अनि किन आमाको गीत बढी गएको? अघि नै आमाको गीत थियो, अहिले पनि आमाको गीत.
अब आमाको आमाको मलाई गीत सुन्छु क्या म.
त्यस्तो गीत मनपर्छ. अनि बहिनीलाई भोलि पर्सि के म गायिका हुन्छु भन्ने ऊ
छैन? त्यस्तो त
छ होला. यति गीत गाएपछि त म पनि गायिका बन्छु कि भन्ने इच्छा पनि हुन सक्छ.
छैन. देशको सिएम भन्ने.
सिएम? सिएम भने के?
देशको अब देशमा यो पुगेन यो हुन्छ भनेर स्पिच भन्नुपर्छ नि. त्यस्तो
सिएम भन्छ त्यसलाई. एमसी एमसी भन्ने त्यो
चिफ मिनिस्टर.
ए मिनिस्टर पनि? तर हिजो आजका बच्चाहरूलाई त नेता मन पर्दैन अरे नि त. तिमीलाई मन पर्छ नेता?
अब त्यस्तो त नेताले त जे पनि गर्न मिल्छ भनेर त्यस्तो त गर्नु हुँदैन नि त नि. अनि अब म नेता भयो भने त म अब मलाई जे गर्न मन लाग्छ म त्यस्तो गर्दिनँ. अनि मलाई जे गर्न मलाई त म त्यस्तो गर्दै गर्दिनँ, अनि मलाई त्यसरी त्यसो नेताहरूले मलाई जे गर्न मलाई नेताहरूले जे गर्न मलाई त्यसो गर्न मिल्दैन नि त नि
उहाँहरूले अहिलेका नेताहरूले जे त्यो के भन्ने हामीले जे चाहेको थियो त्यो गर्न सकेनन् हो राजनीति गर्नेहरूले चाहिँ
हो। अब काठमाडौँतिर कुनै ठाउँतिर पानी छैन, कुनै ठाउँतिर के छैन हुन्छ, अनि उहाँहरूले त के नै गर्नुहुन्न त्यस्तो गर्यो भने त नि म त्यसरी भन्छु।
ए भनेपछि नेता तिमी चाहिँ भोलि पर्सि नेता बन्ने रहर छ होइन, नेता भनेपछि एउटा चिफ मिनिस्टर बन्ने, चिफ मिनिस्टर भनेर प्रदेशको नेता बन्ने, प्रदेशको प्रदेशको मुख्यमन्त्री बन्ने, अनि त्यसपछि मुख्यमन्त्री बन्यौ भने के गर्छौ?
बन्यो भने त अब भन त सायद धादिङको पनि भन्न सक्छु, अनि धादिङको भनेपछि मलाई यो भएन, हाम्रो धादिङमा यो भएन भने त सबै पुरा गरिदिन्छु।
के भएन ल भन त त्यसो भने हाम्रो धादिङको मात्रै नभन न देशमा चाहिँ मन्त्रीहरूले गर्न सक्ने के गरे?
ठाउँमा घटना भइरहेको हुन्छ, अनि पानी कहीँ पुगेको हुँदैन, कसैको घर जलिरहेको हुन्छ, अनि कहीँ झगडा गरिरहेको हुन्छ, त्यसो भएर नै
ठिक छ ल। भनेपछि जस्तो गर्नुपर्ने हो नेताले त्यो गर्न सकेनन्, तिमी भयो भने चाहिँ के गर्छौ त? पहिले के गर्छौ ल भन।
पहिला सुरुमा सबैको ठाउँतिर म पानी
ल्याउने,
अनि गरिब मान्छेहरूलाई घर हुँदैन, उसलाई उनीहरूलाई खाने पैसा हुँदैन, लुगा हुँदैन, अनि त्यो पनि गरिदिन्छु त्यस्तो। अनि घर जलिरहेको हुन्छ कसैको, अनि त्यस्तो त घर निभाउनेलाई मानिस पनि पुऱ्याइदिन्छु, मान्छेहरू नि पुऱ्याइदिन्छु।
कस्तो राम्रो विचार बहिनी, भर्खर 13 वर्षको भएको छ होइन, तिमीलाई देशको राजनीतिको बारेमा गाउँ ठाउँको बारेमा सबै कुरो थाहा छ।
थाहा छ।
तिमीहरू घर खास गर धादिङ भने गाउँ होइन, तिमी पढ्छौ काठमाडौँमा, काठमाडौँ रमाइलो कि धादिङ रमाइलो?
धादिङै रमाइलो,
आफ्नो गाउँ रमाइलो। किन के छैन काठमाडौँमा जस्तो, काठमाडौँमा के छैन गाउँमा हुने कुरा?
काठमाडौँमा त्यस्तो हरियाली छैन, अनि त्यता त गाडी नै गाडी फोहोर फोहोर हुन्छ, अनि धादिङतिर छैन नि त नि।
कस्तो राम्रो कुरा गरेर ल बहिनीसँग चाहिँ हामीले यो धादिङ आएको बेला दसैँ मान्न आएको बेला गफ गरेको। आज हाम्रो पाहुना उज्यालो फल्चाको पाहुना युसिका हरियाल बहिनीको उमेर 13 वर्ष भयो, छ क्लास पढ्छिन्। बहिनीलाई चाहिँ देशको राजनीति सँगसँगै गीत गाउने रहर पनि छ, भोलि पर्सि गएर म मुख्यमन्त्री बन्छु भन्ने उनको धोको छ। बहिनीलाई हाम्रो मुख्यमन्त्री बन्नुहोस् भन्ने शुभकामना पनि छ, किनकि बहिनीले धेरै काम गर्ने चाहिँ योजना बनाएको छ अहिलेदेखि नै। बहिनीको अब फेरि एउटा गीत सुन्न पर्यो, या त अहिले हाम्रो रेडियो सुनिरहनु भएको साथीहरूले बहिनीको आवाज मन पराउनु भयो, पक्कै अघि नै दुईटा गीत गाएको थियो बहिनीले, सुन्नुहुन्छ यस बजाए सुन्नुहुन्छ। ल अब अर्को गीत,
अब के गीत गाउने?
ल मैले जे भने त्यही गाउँ नि, सालको पातको हो।
सालको पाकोटा परिहानी बराई नहुनी सालाईको, तिम्रो माया कति सकति बराई नलाउ पछि अल्लाईको भयो।
अनि नि बहिनी तिमी क्लास 6 पढ्छौ होइन त, अनि कस्तो छ के गाउँमा? अघि त तिमीले भन्यौ गाउँ र सहरमा फरक छ, गाउँमा पाउने कुरो सहरमा छैन, जताततै फोहोर छ, धुलो छ, धुवा छ भनेको होइन। अनि तिमीहरूको क्लासमा पनि यस्तो कुरा हुन्छ, डिबेट हुन्छ साथीहरूसँग के के?
हाम्रो स्कुलमा हुन्छ डिबेट कम्पिटिसन, इङ्ग्लिस डिबेट कम्पिटिसन, नेपाली डिबेट कम्पिटिसन, त्यस्तो हुन्छ बेला बेलामा।
नेपाली डिबेटमा चाहिँ के केमा चाहिँ डिबेट गरेको हो तिमीले अहिलेसम्म?
अहिलेसम्म त्यही नेपालीमा सहरमा रमाइलो कि गाउँमा रमाइलो त्यस्तो हुन्छ।
केमा गर्यो?
मैले त्यही मैले गाउँमा रमाइलो हुन्छ भने
त्यो बेला चाहिँ केमा कसरी भनेको थियो अलिकति सुनाइदेऊ न डिबेट
कसरी भन्नु भन्दा नि अब गाउँमा त्यस्तो मिठो मिठो खानेकुरा खान पाइरह हुन्छ, ताजा ताजा खानेकुरा खान पाइरह हुन्छ, अनि सहरमा त्यस्तो खान पाइँदैन, अनि गाउँ घरतिर नि के हुन्छ भन्दा नि अब आफूले नै बारीमा रोपेको त्यो खाना पाइन्छ नि त, अनि सहरमा त किनेर खानुपर्छ, अनि त्यसो भएर नि अनि यहाँ त रमाइलो हुन्छ, पानी पनि मिठो मिठो पाइन्छ गाउँमा, पानी अनि सहरमा गयो भने जाएको पानी खानुपर्छ, कोला फिल्टर गरेको पानी खानुपर्छ, त्यस्तो हुँदैन नि त नि। अनि त्यसो भएर मलाई त गाउँ नै मनपर्छ।
तर धेरै मान्छे गाउँ छोडेर सहर जान थाले, के भएको?
त्यो त पढ्नको लागि हो
र पढ्न पनि अरू पनि बस्न पनि जान्छन्, फेरि
बस्न पनि जान्छन् पढ्न पनि जान्छन् त मलाई थाहा छैन होइन किन गएको भनेर।
तर तिमीलाई चाहिँ गाउनै मनपर्छ अनि आजकलका केटाकेटी नि बहिनी अब यो तिमीले सहरको तुलनामा गाउँ मनपर्छ भन्यो तिम्रो आफ्नो कुरा होइन धेरै केटाकेटीलाई सोध्यो भने फेरि सहरै मनपर्छ भन्छन् अनि यो केटाकेटी तिम्रो उमेरका केटाकेटीले हिजो आज चाहिँ पहिले पहिले भन्दा अहिले चाहिँ यो मोबाइल धेरै खेलायो टिभी धेरै हेर्यो भनेर बाबुआमा दिक्क छन् कि
अब मोबाइल पनि धेरै चलाउनुहुन्न होइन मोबाइल पनि धेरै चलाउनुहुन्न बेला बेलामा चलाइरहनु पर्छ पढ्नु पनि पर्छ अब फेरि मोबाइल मात्रै चलाएर फेरि पढ्ने त कति खेर नि अनि पढिरहनु पर्छ बेला बेलामा अनि अब अहिलेको के हुन्छ भने मोबाइल अब मोबाइल छ नि त अनि पहिला पो मोबाइल हुन्न थियो अनि अहिले त मोबाइल छ मोबाइलमा मात्र ध्यान हुन्छ सबैको अनि मोबाइलबाट नि हामीले पढ्न नि पाइन्छ बेला बेलामा मोबाइलबाट पनि पढ्न पाइन्छ अब त्यो स्कुल जाने इच्छुकता आइरहेको छ भने नि त मोबाइल त खेलाउनु दिनु परेन नि त खोजेर लानुपर्छ अब आफ्नो ड्याडी मम्मीले पनि अब मोबाइल नचलाऊ भनेर पनि अब बुढाहरूले पनि मान्नु पर्यो नि अब एकदम आइरहेको छ खोजेर राख्नु पर्यो कि उहाँले पनि मोबाइल त्यस्तो भएर
त्यस्तो भने यसो गरौँ नि त तिम्रो उमेर सरका अहिले केटाकेटीले तिम्रो साथीहरूले यस्तो अहिले रेडियो सुनिरहनु भएको छ भने उनीहरूलाई के सुझाव दिन्छ कसरी मोबाइल कति बेला चलाउने कति बेला नचलाउने के कुरामा चाहिँ कुरा चाहिँ मोबाइलमा हेर्ने के नहेर्ने
अब हेर्ने त नहेर्ने त सबै हो फेसबुकमा न्युजहरू पनि आइरहन्छ त्यो पनि हेर्नुपर्छ बेला बेलामा अनि युट्युबमा पनि न्युजहरू आइरहन्छ त्यो पनि हेर्नुपर्छ अनि अब क्लास अनि त्यो हुन्छ नि त्यो युट्युबमा नि अब केही चाहियो भने त्यहाँबाट सर्च गर्नलाई देखाउने त्यो पनि हेर्नुपर्छ अरू भन्दा नि इक्जाम आएको बेला चाहिँ मोबाइल चाहिँ नचलाउने
सबैको केही गरौँ गरौँ
टिभी हेर्ने खेल्ने अब त इक्जाममा मोबाइल चलायो भने त चलाएको चलिहाल्छ बिर्सिन्छ नि त अनि त्यसो भएर
अनि बाबुआमाले चाहिँ हेर्दै नहेर्दै हुने हुन्थ्यो भन्छ नि फेरि
अब हेर्दै नहुन्छ त मलाई थाहा छैन नि
अनि तिमीलाई कविताहरू पनि आउँछ होला
मलाई आउँदैन त मलाई त्यस्तो त आउँदैन
कविता चाहिँ आउँदैन जस तिमीलाई डिबेट गर्न राम्रो आउँदो रहेछ मैले थाहा पाएँ गीत गाउन आउँदो रहेछ होइन अनि त्यसपछि डान्स गर्न आउँदो रहेछ डान्स गर्न त मैले भन्दिनँ अहिले तिमीलाई अब एउटा गीत सुनाउनु फेरि अर्को जे सुनाए पनि हुन्छ
अब के सुनाउनु
सुनाउनु सुनाउ अहिले रेडियो सुन्छन् साथीहरूले
हुँदैन बस मेरो पछ्यौरी पछ्यौरी जतियो तिमीले तानेर बोलाउन खोजेको आफ्नै ठानेर हाय हाय पछ्यौरी जतियो तिमीले तानेर बोलाउन खोजेको आफ्नै ठानेर
कस्तो राम्रो छ गीत छ एकदम स्वर तिम्रो राम्रो लाग्यो मलाई अरूले नि त्यही भन्छन्
भन्छ साथीहरूले सरहरूले पनि भन्नुहुन्छ त्यसो भएर मलाई त गीत गाउनु मन लाग्दैन अनि अब साथीहरूले सरहरूले भनेपछि गाइदेऊ गाइदेऊ म गाइदिन्छु
गीत गाउनु मन नलाग्यो कसरी गाउँछ
अनि होइन कस्तो अब हुन्छ नि अब मलाई इन्स्टे मलाई प्ले गेम एन्ड स्पोर्ट अनि त्यसपछि मलाई म्युजिक डान्समा त मलाई इन्ट्रेस्ट छ होइन तर नि
जुनसुकै बेला नि गाउँ भन्दा
गाउँ न गाउँ भने त मलाई आउँदैन अनि त्यसरी म एक्लै गाइरहेको बेला मलाई कस्तो राम्रो लाग्छ होइन अनि मोबाइल चलाएको बेला म मोबाइल चलाउँदै गाउँछु अनि यतिकै पहिला यस्तो हुन्छ नि गाइरहन्छु अनि तर साथीहरूले सुनिरहन्छ क्या अनि मलाई साथीहरूले फेरि गाउँ न भन्छ तर मलाई केही आउँदैन क्या त्यसो भएर
भने एक्लै आफ्नो सुरले गाउन चाहिँ रमाइलो लाग्ने कसैले चाहिँ कर गरेर लाउन सुनाइदिए लाउन गा भन्यो भने चाहिँ
त्यो राम्रो लाग्छ तर मनमा के गाउने त नि त्यस्तो लाग्छ
फ्याट आउँदैन के गाउने भनेर अनि सुन न त्यो टाइम म्यानेज हुन्छ नि जस्तो पढ्न नि पर्यो गाउन नि पर्यो अहिले अहिलेका केटाकेटीले सबै थोक गर्न जाने हुन्छन् कि जस्तो तिमीले भने जस्तो गेम खेल्ने होइन गेम म्युजिक डान्स पढाइ सबैलाई निरन्तरता दिनु पर्यो त्यहाँ माथि फेसबुक र टिभी पनि बेला बेला हेर्न मन लाग्छ कसरी म्यानेज गर्ने टाइमको म्यानेज कसरी गर्ने तिमीले कसरी गर्ने गरेको
बिहान उठ्ने 6 बजे उठ्ने अनि 6 बजे उठेर मुखसुख धुने अनि खाजा खाने खाजा खाएपछि अब 7-8 2 घन्टा पढ्नु परिहाल्यो अनि त्यसपछि 2 घन्टा पढेपछि 9 बजे ड्रेस सेस लाएर खाना साना खाएर कपाल सबै कोरेर स्कुल जाने स्कुलमा गएर पढ्नु पर्छ होइन अनि चार बजेतिर छुट्टी हुन्छ होला, कसैको तिन बजे कसैको चार बजे छुट्टी हुन्छ। अनि अनि छुट्टी भएपछि घर जाने, सरा सल्लाह ड्रेस फेर्ने, लुगा ड्रेस फेर्ने, अनि खाजा खाने, अनि खाजा खाएपछि चाहिँ पढ्ने, पढेपछि होमवर्क गर्ने, अनि होमवर्क गरेपछि होमवर्क गरेपछि चाहिँ एकछिन खेल्नुपर्छ, अनि खेल्ने, मोबाइल चलाउने, एकजना मात्रै गर्ने, अनि 7-8 बजेतिर पढ्नुपर्छ फेरि, अनि खाना खाने, अनि फेरि एकछिन पढ्ने, अनि बेडमा गएर सुत्ने।
त्यसरी गर्ने गरी तिमीले होइन। उज्यालो फल्चाको आजको हाम्रो पाहुना सानी बहिनी युसिका अरियाल हुनुहुन्छ। बहिनीको उमेर 13 वर्ष, छ कक्षा पढ्नुहुन्छ र धादिङ आएको बेला बहिनीको खास गरेर धादिङ काठमाडौँ बसेर पढ्नुहुन्छ। बहिनीलाई डान्समा रुचि छ, म्युजिकमा रुचि छ, गेम स्पोर्ट त्यस गरी पढाइ पनि निरन्तरता दिनुहुन्छ, अनि डिबेट पनि गर्न सक्नुहुन्छ। मैले भोलि पर्सि गएर मुख्यमन्त्री बन्ने, मैले एउटा म देशलाई केही गर्छु भन्ने चाहना बहिनीको छ। बहिनीको घरको छतको माथि बसेर हामी कुरा गरिरहेछौँ। बहिनीलाई एउटा मैले एउटा सिचुएसन दिन्छु कि बहिनी, एउटा कुरा गरी डिबेट गर्ने जस्तै, अहिले तिमीहरू म बसिरहेको ठाउँमा पारिपट्टि हरियो वन जंगल छ होइन, यो यसलाई इस्लाङ भन्छ, कुमपुरको एउटा पाखो छ, तल खोला सुसाइरहेको छ, हामी नजिकै पछाडिपट्टि मोटर बाटो छ। अब यो हेर्दा हेर्दै नि यो वन पाखा चाहिँ बिस्तारै नासिँदैछ, हेर न, घर थपिँदैछ, वन पाचा नासिँदैछ, यो वन जंगललाई कसरी जोगाउने?
अब होइन, म काठमाडौँबाट यहाँ आएको बेला चाहिँ, धादिङ आएको बेला चाहिँ मलाई चाहिँ अर्कै लाग्छ कि, म धेरै दिन पछि आएको, कस्तो के बिग्रेको हुन्छ नि। अब धारामा अस्ति गएको, पहिला धारा जमेर सानो पानी थियो, अस्ति गएको अनि यत्रो ठुलो पानी भएछ, धाराको यता साइडतिर नि फुटेको थियो कि, म के बिग्रेको हुन्छ। अनि यो यो डाँडा छ नि, यो डाँडालाई चाहिँ त्यो यता रोट रोटी जाने टाढामै पुगिन्छ कि, त हुँदा तल पनि घर छ कि, कसरी बनाएको हुन्छ मान्छेले, त मलाई कन्फ्युज लाग्छ
कि,
यो घर छ कि कहाँनिर, यस्तो डाँडा नै घर हुन्छ र म बेला बेला सोध्छु कि, ऊ त्यतातिर घर छ कसरी बनाएको होला भन्छु, अनि हाम्रो जानेर त लडिँदैन क्या हो भन्छु,
अनि त्यहाँ गएको मलाई पहिला त्यस्तै लाग्थ्यो कि, यताबाट हेर्दाखेरि त्यो बाटो भिरालो भिरालो छ, त्यो भिरालाई मान्छे कसरी अडिन्छ होला, घर कसरी अडिन्छ होला, कसरी जान्छ होला जस्तो लाग्ने, तर त्यताबाट फेरि यता हेर्दा पनि भिरालो देखिन्छ कि, त्यो टाढाबाट हेर्दा चाहिँ सम्म ठाउँ पनि भिरालो देखिँदो रहेछ होइन, पारि गएर तिमीले हामीले हाम्रो ठाउँतिर हेऱ्यो भने पनि यस्तै देखिन्छ,
अनि त्यो अनि त्यो चुच्चुच्छ नि, अनि त्यहाँबाट तल जाने कि कहाँ त्यसको घर चाहिँ, त्यो त मलाई त अचम्मै लाग्छ त्यसको त ठाउँ, कहाँ जाने बाटो नै छैन होला, त्यो चुच्चो फेरि यस्तै छ होला, त्यो त पछाडि पनि त्यस्तो लाग्छ मलाई त,
अझ हामीलाई चाहिँ कस्तो लाग्थ्यो नि तिम्रो मेरो भने, त्यो डाँडाको त्यो माथि गयो भने एउटा बाटो लिएर गयो भने त्यो आँखालाई छुन्छ होला जस्तो लाग्थ्यो कि, ऊ त्यो टुप्पा नेरीबाट
हो भने त्यस्तै छ होइन त्यहाँ ऊ त्यो डाँडामा नि,
त्यो डाँडा डुब्बा गयो भने फेरि कहाँ कहाँ देखिन्छ फेरि त्यो,
म त यो अचम्मै लाग्छ, अनि म हिजो आधी बाटोसम्म त गएको
थिएँ,
ऊ त त्यो डाँडासम्म होइन आन्टीसँग गएको थिएँ, अनि पाँच चिप्न गएको थियो क्या, अनि त्यसरी म अचम्मै लाग्छ, मान्छेहरू कसरी जान्छ होला त्यहाँ, घर कसरी बनाउँछ होला,
एकदम राम्रो कुरा के, यस्तो जिज्ञासा हुनु चाहिँ एकदम राम्रो भन्छन् होइन बहिनीलाई चाहिँ, यो गाउँघरको याद, आजकलका तिम्रो उमेरका धेरै केटाकेटीलाई नि बहिनी, यो सालको पातको कुरा गर्यो नि तिमीले, सालको पात, यो दुना टपरी, अनि गाउँको माथि पहिला हुने यो ढुङ्ग्रो चिम्टा भन्ने हुन्छ नि, त्यस्तो थाहा छैन तिमीलाई चाहिँ सबै याद छ, ढिकी जाँतो,
मलाई त्यस्तो भनेको काम मलाई केही गर्न आउँदैन,
तर नाम चाहिँ थाहा
छ, नाम पनि अब अलिअलि थाहा, अब म यस्तो साल त्यो हिजो पनि पार्टीमा गयो अनि आमाले पा टपरी ल्याउनु भयो क्या, अनि मलाई आएन के, अब मलाई त्यसको अब आउँदै आउँदैन, कसरी
बनाउनु, अनि कस्तो लाग्यो आमाले टपरी बनाएर देख्दा कस्तो लाग्छ,
अचम्मै लाग्छ कि, कसरी बनाउने होला त्यो भन्दै मलाई अचम्मै लाग्छ क्या, त्यसो भएर मलाई आउँदै आउँदैन, अनि म उता बसेको मान्छे अब मलाई केही थाहा हुन त नि, अब त्यो अब ढिकी कुद्दाखेरि यसो यसो गरेको कुर्छ मान्छेले, अन्त मैले यसो कुद्दा चाहिँ मेरो बलै हुँदैन कि, कसरी कुद्छ
तर हामी भन्दा हाम्रो बाबाआमाहरू धेरै सिपालु किन जस्तो
लाग्छ, किनभने अनि उहाँ त पहिलाको जमानामा उहाँको मम्मीहरूले पनि सिकाउनु भयो होला होइन, अनि पहिलाको जमानामा त्यस्तो त्यस्तो त फेमस हुन्थ्यो नि त, अनि अब त अनि अहिले हामीले नसिकाउनु न केही खुलखुल लाएर पढ्ने पढ्ने त मजा हुन्छ, त्यसै हाम्रो गर्ने आउँदैन म अचम्मै लाग्छ त्यस्तो बुझेको, अन्त ढिकी कसरी कुट्ने होला त्यस्तो यस्तो घुमाउने हुन्छ नि के
त्यो
नि मलाई अचम्मै लाग्छ, यस्तो त मलाई गर्ने आउँदैन।
हामीले चाहिँ अलिअलि गऱ्यौँ पहिला, हामीलाई त मलाई चाहिँ आउँदैन दुना चाहिँ अब टपरी बनाउन होइन, तर तिमीले भने जस्तो ढिकी कुट्न जातो पिन्न चाहिँ आउँछ।
मलाई केही गर्न आउँदैन त्यस्तो, मलाई अचम्मै लाग्छ
गर्न पाए नि हुन्थ्यो भन्ने चाहिँ लाग्छ,
गर्न पाए पनि हुने भन्छु बेला बेलामा, अनि अनि मनमा नै त्यस्तो भन्छ नि, फेरि गर्यो भने फेरि के बिग्रियो भने के गर्ने पनि भन्छु।
आजकल धेरै स्कुलमा चाहिँ दुना टपरी बनाउनु सिकाउँछ नि, अरू अरू स्कुलमा
हाम्रो स्कुलमा चाहिँ सिकाउँदैन,
तर तिमीलाई इन्ट्रेस्ट छ, आमालाई सिक्न माग्यो भने त सिकिदिनु सकिहाल्छ नि, त
सकिहाल्छ त सकिहाल्छ, फेरि केही बिग्रियो भने
डर लाग्छ ल। एकदम तिमी मान्छे फ्रेङ्क रहेछौ के, कस्तो राम्रो गफ गर्न सक्ने क्षमता रहेछ बहिनीको, मलाई मन पर्यो। तिमीले अरूसँग यस्तो कुरा गर्दा अरूले भन्दैन भन्दैन नि, यस्तो
भन्छ
हो, जेमा पनि तर्क सहित कुरा गर्न सक्ने के
होइन।
तिमीलाई मनपर्ने विषय चाहिँ के, त्यो डिबेट गर्न मनपर्ने विषय?
मलाई इङ्ग्लिस।
इङ्ग्लिसको इङ्ग्लिसको चाहिँ अहिले नगरौँ, नेपाली गरौँ है। म तिमीलाई अब हामी अन्त्यमा आइपुगेका छौँ, तिमीबाट एउटा गीत सुन्ने अनि एउटा कुनै विषयमा डिबेट गर्ने है। म एउटा विषय म दिन्छु, जस्तो तिमीले अघि भन्यौ नि, म सुरुमा म चाहिँ भोलि पर्सि ठुलो मान्छे भएर, ठुलो मान्छे भएपछि मुख्यमन्त्री बन्छु अथवा देशको एउटा केही गर्ने ठाउँमा पुग्छु भनेको तिमीले चाहिँ भन्यौ, देशमा र नेताहरूले जे गर्नुपर्ने हो त्यो गर्न सक्नु भएन होइन, नेताहरू देश बिगार्यो भनेर अरूले भन्छन्, त्यो कुरो ठिक हो भनेर तिमीलाई लाग्यो होइन, तर म भएको भए यो गर्छु भन्ने तिमीलाई छ। अब उदाहरणको लागि म तिमीलाई एउटा भन्छु कि, तिमी मुख्यमन्त्री भयो प्रदेश नम्बर 3, तिमी थाहा छ नि प्रदेश नम्बर 3 भने हामी भएको धादिङ काठमाडौँ भएको ठाउँ प्रदेश नम्बर 3, प्रदेश नम्बर 3 भनेको काठमाडौँ पनि पर्छ, जुन जहाँ तिमी पढ्छौ धादिङ पर्छ, जहाँ तिमी तिम्रो जन्म घर हो त्यहाँ छौ। अब काठमाडौँको कुरा गर्ने हो भने तिमीले अघि नै भन्यो काठमाडौँमा फोहोर छ होइन, अनि त्यसपछि ट्राफिक जाम हुन्छ, नदीहरू पनि सफा छैन भनेर। अब तिमी चाहिँ मुख्यमन्त्री बन्यौ भने काठमाडौँको फोहोर सफा गर्न के बनाउन सक्छ, के कसरी गर्न सक्छ ल भन्नु योजना?
अब कलङ्कीमा होइन त्यो खोला भित्र नै कस्तो कस्तो हुन्छ नि, छ्या छ्या त मलाई मनै पर्दैन के,
अनि कसरी सफा गरिदिँदैन त्यो?
अब त्यो अब मैले फोन गरेर मान्छेलाई मेरो घरमा लिएर आउँछु होइन, अनि यो सफा गर्नु पर्यो भन्छु, अनि सफा गरिदिनुहुन्छ उहाँले पनि, अनि सफा गरेर टिटिक्क बनाउँछु त्यो फोहोर फोहोर कहाँ चाल्ने हो एक ठाउँमा राख्छु राख्ने भन्छु, अनि अब त म त सफा गर्न मिल्दैन होइन, अनि भन्छु मान्छेहरूलाई नि, अनि यहाँ राख्नु फोहोर चाहिँ, अनि त्यो सबै सफा गरिदिनु, पानीहरू पनि हालिदिनु, चिटिक्क बनाइदिनु भन्छु, अनि बनाइदिनु हुन्छ उहाँहरूले पनि, अनि त्यो कलम क्यु भ्याएपछि, अनि उता के खोला थियो होइन त्यो ऊ
त्यो बागमती,
बागमती त्यो बागमती पहिला कस्तो राम्रो थियो अरे, त्यहाँ त पानी पनि खाने
पानी खान्थे त्यसैको,
त्यहाँ त यस्तो छ अहिले त यस्तो गनाउँछ कालो पानी छ, अनि म त्यहाँ जाँदा त्यसो त्यतातिर त म जाँदिनँ, बेला बेला म त्यहाँ गएर आउँछु, अनि त्यो त्यो पनि सफा गरेर लगाउँछु, पहिलाको जस्तै बनाउँछु, अब किनकि कुनै ठाउँमा ट्याङ्करको पानी चाहिन्छ लुगा धुन नहुन होइन, टोइलेटतिर ट्याङ्करको पानी चाहिन्छ, अनि अनि खाने पानी जाएको हुन्छ, अनि अनि त्यही बागमती खोलालाई नि सफा गरेर राख्यो भने त त्यो पानी जे गर्ने पनि हुन्छ नि, अनि त्यस्तै पहिलाको जस्तै बना, पहिला त कस्तो थियो त मलाई थाहा छैन होइन, अब मैले पनि अरू अरूले भनेको सुन्या हो बागमती खोला राम्रै थियो भनेर, अहिले त यस्तो बोतल पनि त्यही छ, जे पनि त्यही छ, मलाई त्यस्तो घिन लाग्छ त्यस्तो देख्यो
भने भने त्यसलाई अहिले नै सफा त गरिराखेँ नि, सफा गरे नि फोहोर हुन्छ,
सफा गरे नि फोहोर हुन्छ, तर म त सफा गरेर फोहोर चाहिँ नहुने नै बनाउँछु।
एकदम राम्रो, ल ल भोलि पर्सि हाम्रो सुरुदा आउनुहुन्छ पक्कै पनि, यो काठमाडौँको नागरिकले यो कार्यक्रम सुन्नु भएको छ भने पक्कै यो बहिनीलाई चाहिँ छिटै मुख्यमन्त्री बनाउनु पर्यो भन्ने लाग्यो होला मनमा।
अब धादिङको नि कोले सुन्यो
बनाइदिन्छु, जसले सुन्नु भएको छ मलाई भोलि पर्सि मुख्यमन्त्री बनाउनु भयो अथवा त्यो बनाउने ठाउँ मुख्यमन्त्री भए पनि जे भए पनि त्यो ठाउँमा पुगे भने होइन म गर्छु भन्ने तिमीलाई ऊ छ ल। एकदम राम्रो, अब हामी अन्त्यमा जाँदा जाँदै नि बहिनी एउटा गीत सुनौ, अलिक लामो गीत तिमीले जुन आउँछ त्यो गीत सुनेर बिदा हो नि त, एकछिन सोचेर भन
के
गायन हुन्छ, एकछिन सोच न।
मलाई त गीतै आउँदैन, गीतै मलाई आउँदै आउँदैन, के गीत गाने के गीत गाने हजुर नै भन्नु न साथी।
अहिले पछिल्लो चले के हो?
अहिले चलेको त मलाई नि थाहा छैन,
जे गायन हुन्छ तिमीलाई मनमा जे आउँछ
अलिक ठिकको गाए पनि हुन्छ
होइन।
रात थी कानी दरमा तलक टौकियो दाट का टोपी सी रही माम ढलक ढकियो ए पिसोली को तार 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 फुर्सत छैन ए हजुर आउँदो शनिबार फुर्सत छैन ए हजुर आउँदो शनिबार भयो
ल ठिक छ राम्रो छ अब बहिनीलाई मनपर्ने कुनै गीत छ भने हामी
सुनाउँ
रेडियोबाट सुनाउने रेडियोबाट बजाउनलाई चाहिँ तिमीलाई मनपर्ने कुनै गीत छ कसको कसको चाहिँ गीत मनपर्छ स्वर कसको स्वर मनपर्छ धेरै बहिनी
अब सिङ्गरहरूको त नाम मलाई थाहा नै छैन
धेरै मनपर्ने गीत हुन्छ नि
धेरै मनपर्ने त मलाई सुशान्त केसीको गीत राम्रो
लाग्छ के गीत बोल भन त
नौ नौ महिना
ए अघि नै तिमीले भनेको ल त्यो गीत छोड्दै बहिनीसँग बिदा हुन्छौ बहिनीको धेरै राम्रो लाग्यो होइन बहिनीको कुरा राम्रो छ बहिनीले पढाइलाई पनि म्यानेज गर्नु होइन कविता गीतमा पनि टाइम दिनु ध्यान दिनु र भोलि पर्सि बहिनीले जे जे इच्छा राखेको छ नि म चाहिँ देशको केही गर्ने ठाउँमा पुग्छु भन्ने त्यो बहिनीको चाहिँ लक्ष्य पूरा होस् हाम्रो तर्फबाट एकदम शुभकामना बहिनीले
धन्यवाद
नौ नौ महिना कोख माराखी तिमले भित्र्यायो मलाई यो संसारमा बोकी जति कठिन परिस्थिति आए पनि तिमले हुन दिनु आमा केही पनि तिम्रो माया र ममता पा म सम्झिने छु जहिले तिम्रो बाट गल्ती भए तिम्रो मायाको आभारमा आजसम्म बाँची रहे क्षमा पाऊ आमा यदि म बाट गल्ती भए तिम्रो मायाको आभारमा आजसम्म बाँची रहे सिर राखी हल्लायो सुताउन रोयो फेरि पनि बिउझियो आधा रातमा हात समाई सिकायो हिँड्न दौडिन आज ठुलो भए तर सक्दिन बिर्सन त्यो माया र ममता पार म सम्झिने छु जहिले तिम्रो साथ क्षमा पाऊ आमा यदि मबाट गल्ती भए तिम्रो मायाको आभारमा आजसम्म बाजी रहे क्षमा पाऊ आमा यदि मबाट गल्ती भए तिम्रो मायाको आभारमा आजसम्म बाजी रहे हिजो आज मन मुताब भए होला कहिले काहीँ मन तिम्रो दुखाए होला
तपाई उज्यालो फल्चा सुनिरहनु भएको छ। आजको हाम्रो पाहुना धादिङकी एकजना बहिनी हुनुहुन्थ्यो युसिका अरियाल। बहिनीकै अनुरोधमा यो गीत सुनौ। यो गीत सँगै आजको लागि कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com सँगै काठमाडौँमा उज्यालो रेडियो नेटवर्क 90 MHz तथा देशभरका अरू झण्डै 2 दर्जन रेडियो स्टेशनबाट हरेक दिन बिहान उज्यालो फल्चा प्रसारण हुन्छ। भोलि यस्तै र अझै नयाँ विषयमा छलफल लिएर उज्यालो फल्चामा आउनेछौ। आजको कार्यक्रमबाट प्राविधिक साथी मनोज विष्ट र म मिलन तिमिल सिन्हा बिदा हुन्छौ। उज्यालो रेडियो नेटवर्कमा अहिले 8 बजे नेपाल खबर सुन्न सक्नुहुन्छ।
उज्यालो फल्चा, उज्यालो फल्चा, उज्यालो फल्चा,
उज्यालो फल्चा।